विचारुकान्तपाईको अचम्बको सृष्टि गर्नु हेर्छु तारा सुन्छु गर्जन्दर लागो प्रकर्षमा संसारमा तपाईँको प्रशंसा हो शिष्यको कति प्रशंसा हो शिष्यको कति पहाड पर्वत जङ्गलमा जब घुम्छु पक्षीहरू म सुन्छु गाएको सुन्दर पहाड देखि म तल हेर्छु कलाको सुन्दछु जब पिताले एकलौते पुत्रलाई बचाए पापुछला मेरो बदली रुसैमा उनी चढी उधार मेरो गरेर प्रशंसा हो रहोस् ईश्वरको कतिमा प्रशंसा हो रहोस् ईश्वरको ध्वनि यीशु संसारमा नसीमा सधैँ जान्छ उनलाई महानेश्वरको गर्छु प्रशंसा प्रशंसा
र तपाईँ हामी प्रभु हामी तपाईँलाई कति महान प्रभु भन्छौँ प्रभु, त्यसरी हामीले कति कुरो बुझ्न सक्दैन प्रभु, तर तपाईँले साँच्ची नै प्रभु हामीलाई विश्वासमा बोलाउनु भएको छ प्रभु। हामीले बुझ्नु पर्दैन प्रभु, तर हामीलाई विश्वास गर्नुपर्छ। यस कारणले प्रभु हामी आज विश्वास गर्छौँ कि सारा सृष्टि, सारा भूमण्डल प्रभु हामी सबै तपाईँले बनाउनु भएको प्रभु। संसारमा प्रभु धेरै प्रकारको थ्योरी छ अनि मान्छेहरू प्रभु अहिले अविश्वासले भरिएको छ प्रभु, अनि सबैमा कुरोमा शङ्का गर्छ प्रभु। तर हामीले प्रभु साँच्ची नै शङ्का नगर्न सकौँ प्रभु, तपाईँमा हामी विश्वास गर्न सकौँ, तपाईँमा हामी विश्वास गर्न सके, तपाईँले सुरुदेखि अन्तसम्म प्रभु तपाईँले सबै कुरो बनाउनु भयो प्रभु, अनि तपाईँले प्रभु हाम्रो निम्ति एउटा बाटो बनाउनु भयो प्रभु। कलवरी क्रुसमा तपाईँ मर्नु भयो प्रभु। श्री प्रभु हामी आउँदैछौँ प्रभु यो इस्टरको समयमा प्रभु, हामी तपाईँलाई याद गर्छौँ प्रभु, किन तपाईँले प्रभु साँच्ची नै प्रभु हाम्रो निम्ति जो गर्नुभयो प्रभु कलवरी क्रुसमा प्रभु, साँच्ची नै मेरो निम्ति मेरो बदली प्रभु तपाईँ त्यो क्रुसमा चढ्नु भयो प्रभु। तर प्रभु त्यहाँ मात्रै कुरो अन्त हुँदैन प्रभु, तर तपाईँले प्रभु साँच्ची नै हामीलाई अनन्त घर, अनन्त अनन्त अनन्तको निम्ति प्रभु हामी तपाईँसँग हुन्छौँ प्रभु। हामीलाई प्रभु तपाईँले माया गर्नुभयो प्रभु, किन प्रभु हामी यस्तो तुच्छलाई प्रभु तपाईँले माया गर्नुभयो प्रभु। तर हामी तपाईँलाई प्रभु तपाईँप्रति हामी धन्यवादी हुन्छ प्रभु, तपाईँको विश्वास, तपाईँको तपाईँ विश्वास गर्छ प्रभु, र तपाईँको प्रभु विजडम, तपाईँको ज्ञान प्रभु साँच्ची नै प्रभु हामीले बुझ्न सक्दैनौँ। तर तपाईँले हामी यस्तोलाई प्रभु संसारमा प्रभु साँच्ची नै भनेको जस्तै वचनमा प्रभु संसारले प्रभु नेग्लेक्ट गरेको प्रभु तपाईँले छान्नु भएको छ प्रभु। तर तपाईँले प्रभु साँच्ची नै वाइजलाई प्रभु तपाईँले मूर्ख बनाउनुहुन्छ प्रभु। र प्रभु हामी त प्रभु साँच्ची नै के होइन प्रभु, तर तपाईँले हामीलाई प्रभु तपाईँले छान्नु भएको छ, यस कारण तपाईँलाई हामी धन्यवाद दिन्छौँ प्रभु। अनि कति महान भन्छ
प्रशंसा हो प्रभुशेश्वरको कालीमा तपाईँमा तपाईँके पूर्ण गाने गर्दै तपाईँको स्वर्गमा गरे स्वर्गिने राखे स्वा पूर्ण जीवन मेरो प्रभु
अनि फर्स्ट क्वेश्चन भनेको चाहिँ महान प्रभुले साँच्ची नै उहाँको प्रेम कति कति ज्यादा छ, सागर भन्दा पनि चौडा, आसमान भन्दा पनि उच्च, तर निकम्मा हामी जस्तोलाई है चुनेर उहाँले जीवन दान दिनुभयो। यसकारणले हामी है अब हामी पापको दास छैन, तर हामी धार्मिकताको दास छौँ। अनि हाम्रो इच्छा, हाम्रो आशा अनि हाम्रो उद्देश्य है भन्छ प्रभु तपाईँ नै हो। इच्छा आशा उद्देश्य प्रभु सम्पूर्ण जीवन मेरो प्रभु तपाईंकै हो, राज गर्नु हो सदा तपाईंकै पूर्ण र तपाईँको इच्छा हाम्रो जीवनमा पुरा भएको छ प्रभु, किनभने तपाईँ साँच्ची नै प्रभु हुनुहुन्छ। प्रभु हामीले भनेको छ प्रभु, इफ यु नट लभ लर्ड अफ अल प्रभु, साँच्ची तपाईँ हाम्रो हाम्रो लर्ड प्रभु। हामी भन्न सक्दैनौँ हाम्रोमा भएको प्रभु सबै कुरो तपाईँमा हामी सुम्पिन सकौँ प्रभु, किनभने तपाईँ परमेश्वर हाम्रो जीवनमा प्रभु प्रथम हुनु परेको छ प्रभु, किन तपाईँले हाम्रो निम्ति कति ठुलो पाप, कति ठुलो बलिदान हाम्रो पापको निम्ति तपाईँले प्रभु भोग्नु भएको हो। तपाईँले हामीलाई प्रभु साँच्ची नै यो जीवनमा एउटा प्रभु समय दिनुभएको छ तपाईँलाई आराधना गर्न, तपाईँलाई बुझ्न, तपाईँलाई सर्भ गर्न प्रभु। यसकारण हामी तपाईँलाई धन्यवाद दिन्छौँ कि तपाईँले हामीलाई माया गर्नुभयो, तपाईँको प्रेम सागरभन्दा चौडा प्रभु, अनि त्यो प्रेमले साँच्ची नै प्रभु हामीलाई प्रभु साँच्ची नै हामीलाई एउटा नयाँ बाटोमा सत्यनाशको खाडलबाट निकालेर एउटा नयाँ बाटोमा तपाईँले हामीलाई ल्याउनु भएको छ। धन्यवाद दिन्छ प्रभु। यो गीत चाहिँ अलिक पुरानो गीत हो है, तर सबै गीत हामीलाई पनि वर्ड्सहरू नथा होला, तर हामी ट्राई गर्न सक्छौँ यसलाई।
भाइको भाइको त्यो गिटार चाहिँ नसुन्दो रहेछ हामीले।
हजुर
भाइको गिटार सुनेन
सुनेन
तपाईँ गिटार त पटकै नसुन्दो रहेछ
ए है
अलिकति त्यो इन्टरनेट समथिङ भएको छ क्या अहिले राम्रो अलिकति क्लियर छैन सुनिरहेको छ तर
मैले चाहिँ पटकै सुनेन त्यो गिटार
गीत चाहिँ सुन्नुहुँदैछ
गीत चाहिँ गीत पनि एकदम स्लो उसमा सुन्दैछु के भयो
हामी सबैलाई त्यो भइरहेछ त्यो इन्टरनेटको अलिकति समस्या होला प्लान नगरेको अनि त्यो तपाईँलाई तुरुन्तै म पढ्छु त्यो चाहिँ एफिसी 2 अध्यायको त्यसको 4 पददेखि तल परमेश्वर जो कृपामा धनी हुनुहुन्छ उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रिस्टसँगै जीवित पार्नुभयो अनुग्रहबाट नै उहाँले उहाँले उद्धार हामीले उद्धार तिमीहरूले उद्धार पाएका छौ अनि एक अर्को एक पद 6 पदमा एपिसी 2 उहाँसँग हामीलाई उठाउनु भयो र स्वर्गीय स्थानहरूमा ख्रिस्ट येशूमा बसाल्नुभयो अनि हामीले जुन गएका दिनहरूमा परमेश्वरको एट्रिब्युट्स सिकिराखेका छौँ अनि परमेश्वरको बारेमा अझै सिकिरहेको छु वास्तवमा परमेश्वरको बारेमा भजन सङ्ग्रहमा तपाईँले हितोपदेशक उपदेशक एसैया विभिन्न ठाउँमा सिक्न सक्नुहुन्छ धेरै पढ्न सक्नुहुन्छ मलाई लाग्छ हाम्रो क्वाइट टाइममा यो पदहरू पढेर हामी परमेश्वरको बारेमा अझै विचार गर्न सक्छौँ हामी जुन प्रकारले परमेश्वरको बारेमा सोचिराखेर विचार गरिराखेका हुन्छौँ हाम्रो विश्वासको जीवन चाहिँ हामीले सोचेको परमेश्वर कस्तो हुनुहुन्छ भन्ने आधारमा अलिअलि सङ्घर्षमा भइराखेको हुन्छ जब हामीलाई मैले अस्तिदेखि यही दोहोऱ्याइराखेको शब्द फेरि दोहोऱ्याउँदैछु जब हामीलाई परमेश्वरको बारेमा बढी गहिराईमा ज्ञान हुन्छ हामी त चुरलुम्म डुब्छौँ उहाँमा, उहाँको प्रेममा, उहाँको अनुग्रहमा. अनि त्यही कुरो म तपाईँलाई भन्दै थिएँ, विश्वास, आशा, आनन्द, शान्ति, प्रेम बाइबलमा प्रशस्तसँग यो परमेश्वरको अनुग्रहबाट मिल्ने दुईवटा कुरा हुन्छ. एउटा हाम्रो विश्वास, कमिटमेन्ट, कन्फेसन, आज्ञा पालन, होइन हामीले गर्ने अरू केही पनि छैन. उहाँमा भरोसा, टोटली आफैलाई उहाँमा सुम्पिने, जसरी हामी काउन्समा यसरी पल्टिँदाखेरि जुन प्रकारले हामी आफैलाई त्यहाँ आराम गर्छौँ, हामी परमेश्वरमा आराम गर्न सक्छौँ. अनि यी विषयहरू पढ्दाखेरि हामीलाई अझै गहिराईमा थाहा हुन्छ. र अर्को कुरा, परमेश्वरको योजना, इच्छा हाम्रो जीवनमा यो संसारमा हुँदाखेरि के छ त्यो कुराको बारेमा पनि हामीलाई अझै बढी थाहा हुन्छ. त्यसकारण म अलिकति यो सेयर गर्दै तपाईँलाई म बाँड्न चाहन्छु. यो अलिकति यो कम्प्युटर के भन्छ यो टिभीमा लगाउँदाखेरि चाहिँ यहाँ अलिक सानो ठुलो के भइरहेको छ. सो विश्वासको दौड भनेर मैले सुरु गरेको छु आज है. अनि सकेसम्म म तपाईँलाई छिटो छिटो गरेर यो बाँड्न चाहन्छु, विश्वासको दौड. अनि वास्तवमा अस्ति मैले तपाईँलाई विश्वास, आशा, आनन्द, शान्ति, प्रेम भनेको थिएँ. अनि यो सबै केवल परमेश्वरको अनुग्रह भनेको चाहिँ परमेश्वरको सहयोगमा, उहाँको स्रोतमा, उहाँबाट बग्ने कुरामा, उहाँको करुणामा, मर्सीमा आधारित छ टोटल्ली. जब परमेश्वरलाई हामी आफ्नो भरोसा पुरा राख्छौँ, हामीमा उहाँको उपस्थिति हुन्छ, त्यो उहाँको प्रतिज्ञाहरू. अस्ति तपाईँलाई मैले भनेको थिएँ नि 7000 कतिवटा प्रतिज्ञा छ अरे बाइबलमा. अनि त्यो एउटा एउटा प्रतिज्ञालाई प्रचार गर्यो भने 146 कति वर्ष लाग्छ. प्रतिज्ञामा भरोसा गर्ने तपाईँ र मैले, होइन त्यो चाहिँ फेरि अस्ति हामीले हेरेको थियौँ. विश्वास पनि परमेश्वरकै वरदान हो, त्यो कुरो हामीले हेरेको थियौँ. आज फेरि हामी यसलाई अगाडि बढाउँछौँ. अस्तिको अलिकति सम्झनाको यो आजको विषयको कुरा गर्दाखेरि, परमेश्वरले हामीलाई उहाँको पुत्र येशु ख्रिस्टको बारेमा पहिला अगमवक्ताहरूद्वारा र आखिरी दिनमा आफ्नो पुत्र येशुद्वारा बोल्नु भएको छ. यी कुरालाई गम्भीर प्रकारले ध्यान दिउँ, नत्र तपाईँ चिप्लने, हामी चिप्लनेछौँ भन्नु पनि, मैले अनुवादमा यो गरेँ, माफ गर्नु होला. कारण यहाँ बोल्ने परमेश्वर आफै हुनुहुन्छ. यो नेपाली अनुवाद गर्दाखेरि के शब्दहरू छुट्या थाहै हुँदैन. हिब्रूको पुस्तकमा क्रिस्चियन जीवन कसरी जिउने र यो क्रिस्चियनको दौड कसरी पुरा गर्ने भन्ने एउटा उपदेश अथवा प्रचारको रूपमा भनिएको छ, होइन. हामीले अस्तिको हप्ता नै हेरेका थियौँ हिब्रूको पुस्तकमा यो क्रिस्चियन जीवनको दौड सम्बन्धीको बारेमा, जुन चाहिँ हामीले तपाईँलाई म त्यहाँ लान चाहन्छु. यहाँनिर यसकारण यतिका साक्षीका ठुला बादलले हामीलाई घेरिराखेका हुनाले हामीलाई बाधा पुर्याउने टन्टाहरू अनि सजिलैसित अल्मलाउने पापहरू जस्ता हरेक थोक त्यागेर हाम्रो अघि राखिएको दौड धीरज साथ दगुरौँ. अनि हाम्रो विश्वासका कर्ता र सिद्ध तुल्याउनु हुने येशूमा हाम्रा आँखा केन्द्रित गरौँ, जसले आफ्नो अघि राखिएको आनन्दको निम्ति लाजको उपेक्षा गर्दै, उपेक्षा भनेको चाहिँ लाजलाई वास्तै नगरेर क्रुसको कष्ट भोग्नुभयो र परमेश्वरको सिंहासनको दाहिने हाततिर विराजमान हुनुहुन्छ. यो चाहिँ अर्कै अनुवाद हो, त्यो पनि कस्तो हुँदो रहेछ भने तपाईँलाई मैले पढेको होइन. बाइबलको अनुवादहरू हामीसँग थुप्रै छ, थुप्रै भर्सन भन्छ होइन. त्यसैले यो अनुवादमा चाहिँ यसरी छ, यसकारण यतिका साक्षीहरूको ठुलो बादलले हामीलाई घेरिराखेको हुनाले हर किसिमका बोझा र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाएर हाम्रो सामुन्य राखिदिएको दौड धैर्य साथ दौडौँ. अनि अस्तिको हप्ता पनि अलिकति मैले यसको बारेमा भनेको थिएँ. हाम्रो विश्वास सुरु गर्नुहुने र पुरा गर्नुहुने येशूलाई हेरौँ. यहाँनिर के छ भनेदेखि, हामीमा आउने विश्वास पनि परमेश्वरको वरदान जो येशूबाट आउँछ, अनि त्यो विश्वास अनुसार पुरा गर्ने भनेको चाहिँ अन्तसम्म त्यो दौड दौडिने पनि उहाँले हामीलाई सहायता गरेर मात्रै सम्भव छ यो भन्न खोजेको। त्यसकारण हामीले निरन्तर यसलाई हेरौँ जसले उहाँको सामान्य राखिएका आनन्दको निम्ति अपमानलाई केही जस्तो नठानी क्रुसको कष्ट भोग्नुभयो र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ। यहाँनिर येशु प्रभु क्रुसमा जानु भएको र सबै अपमान दुःख कष्ट येशुले मानिसहरूको पापको उद्धारको निम्ति जति पनि भोग्नु भएको कुराहरू थियो त्यति चाहिँ दुःख कुनै पनि कुरामा हुनु सक्दैन। तर उहाँले त्यो गर्दै गर्दाखेरि हामी अदनको बगैँचामा जुन के भन्छ येशु प्रभुले प्रार्थना गरेको बगैँचालाई के भन्छ एनिवे त्यो बेलामा प्रार्थना गर्दै गर्दा येशु पक्राउ पर्नुभन्दा पहिला होइन त्यो प्रार्थना गर्दै गर्दाखेरि त्यो क्रुसको त्यो सकस त्यो कष्ट त्यो दुःखदायी त्यो मृत्युको जुन कुरा छ उहाँले पितासँग भन्दै गर्दा मिल्छ भने यो कचौरा हटाइदिनुहोस् तर तपाईँको इच्छा पुरा होस् हामीले त्यो पढ्दछौँ किनभने त्यो सजिलो कुरा थिएन। तर एउटा पोइन्ट यो बाइबलले के भन्छ यहाँनिर यो पदले के भन्छ भने त्यसो गर्दै गर्दा त्यसको सामुन्य उहाँ चाहिँ एउटा येशूले हाम्रो उद्धारको काम पुरा गर्नलाई एउटा यात्रा गर्दै हुँदै गर्दाखेरि यहाँ के भन्नुहुन्छ भने उहाँको सामुन्य राखिएका आनन्दको निम्ति अनि त्यो उहाँको सामुन्य राखेको आनन्द के हो त्यो चाहिँ तपाईँ र मेरो आजको अवस्था हो जुन चाहिँ येशूको बलिदानको कारणले उहाँ उद्धारकर्ता भएर परमेश्वरसँगको फेरि घनिष्ठ सम्बन्ध येशु प्रभुले हामीलाई बसाल्न सक्नुभयो। हामी परमेश्वरको परिवारमा छोराछोरीको रूपमा आउन सक्यौँ त्यो संगतिमा आउन सक्यौँ हामीलाई उहाँले पापबाट उद्धार गर्न सक्नुभयो र हामीलाई जीवन दिन सक्नुभयो। यो चाहिँ येशुको आनन्दको विषय थियो अनि त्यो आनन्दलाई चाहिँ उहाँले हेरेर त्यो आनन्दलाई हेरेर त्यसकारण यहाँ ख्रिस्टको दौड जो ख्रिस्टको यात्रा जो क्रुसको यात्रा जो मानिसहरूको उद्धारको लागि परमेश्वरले बनाउनु भएको योजना पुरा गर्ने काममा जुन येशूले यो गर्नुभएको थियो त्यो कुरालाई हामी यहाँ हेर्दछौँ। येशूको यात्रा जो चाहिँ आनन्दको निम्ति उहाँले गर्नुभएको थियो त्यसैले हिब्रूको पुस्तकमा क्रिस्चियन जीवन कसरी जिउने र त्यो दौडलाई कसरी पुरा गर्ने भन्ने एक उपदेशको रूपमा यो प्रचार गरिएको कुरा हो। यहाँ उपदेशको कसरी दौड ठिकसँग गर्ने भन्ने बारेमा व्याख्या गरिएको छ अनि त्यही कुराहरू आज विश्वासको दौडको सम्बन्धमा हामी हेर्न लागिराखेका छौँ। विश्वासको दौड सम्बन्धमा यो त अप्ठ्यारो भन्दो रहेछ त त्यसो गर्दा सजिलो होला। त्यसकारण विश्वासको दौड कसरी दौडने र त्यसलाई फिनिस लाइनमा पुर्याउने होइन त्यसैले कहिलेकाहीँ यहाँनिर हामी यसो हेर्दाखेरि यो हाम्रो क्रिस्चियन जीवन भने चाहिँ एउटा यात्रा एउटा दौड जस्तै जुन चाहिँ एउटा खेलाडी त्यहाँमाथि नि ओलम्पिक्सको खेलाडीसँग जोडिएको दाँजिएको कुरा हामी देख्दछौँ। अनि वास्तवमा ओलम्पिकमा कसैले विजय हासिल गर्नु हो भने तपाईँ कल्पना गर्नुहोस् उसले ध्यान दिनु पर्यो सम्पूर्ण भए जति कुरा जम्मै लगाउनु पर्यो होइन त्यहाँ कुन चाहिँ दौड उसले भाग लिन्छ अथवा कुनै पनि गेम भाग लिन्छ उसले सम्पूर्ण रूपले आफ्नो सबै कुरा दिनु पर्यो त्यहाँ ताकि ऊ विजय हुन सकोस्। तर त्योभन्दा पहिला खेलाडीको कुरा गर्दै गर्दाखेरि धेरै अरू कुराहरू हुन्छन् जसले चाहिँ धेरै दिनदेखि प्रयास गर्नुपर्छ सिक्नुपर्छ अभ्यास गर्नुपर्छ। त्यसकारण हाम्रो क्रिस्चियन जीवन चाहिँ यो दौड जस्तै किसिमले यहाँ प्रकट गरिएको छ। अर्को कुरा चाहिँ यो दौडको कुरा गर्दै गर्दाखेरि उनीहरूले ओलम्पिक्समा विजय भएर इनाम पायो अथवा तकमा पायो भने उनीहरूले उनीहरूको जीवनभरि मानिलिउँ ओलम्पिक्समा विजय हुने व्यक्ति जीवनभरि ट्याक्स तिर्नु परेन। ऊ चाहिँ एउटा कुनै विशेष सिटीको एउटा मेम्बर हुन पाउने भयो अथवा उसको लागि चाहिँ यति ठुलो फाइदाहरू भयो। त्यस्तै किसिमको हामी जुन विश्वासको दौडमा दौडिन्छौँ त्यसपछि जो इनाम हामीलाई मिल्छ त्यो चाहिँ हामीले कल्पना गर्न नसकिने होइन। त्यस कारणले हिब्रु 12 एक र 2 चाहिँ वास्तवमा हिब्रुको पुस्तक लेखिँदाखेरि तपाईँलाई म छोटकरी त्यसको बारेमा भन्न चाहन्छु. हामीले कहिलेकाहीँ पावलले लेखेको पत्रहरूमा पत्रुसको बारेमा कहिलेकाहीँ उसले मूल्याङ्कन गरे के भन्छ त्यसलाई कमेन्ट गरेको कमेन्ट सुधार गरेको कुराहरू हामी पढ्छौँ. किनभने त्यो बेलामा अन्य जाति यहुदी भन्ने दुईवटा फरक जाति थियो. यहुदी भनेको चाहिँ अब्राहमबाट भएका सन्तान इजरायलीहरू. अनि कतिचोटि यहुदीहरूले चाहिँ उनीहरू मात्रै विशेष प्रकारको जाति भन्ने सोध्थे. तर सुसमाचार येशु प्रभुको कुरा चाहिँ यहुदीको लागि मात्र थिएन. यद्यपि भन्नुपर्दा तपाईँले पावलको जीवनमा राम्रोसँग पढ्नुभयो भने उसले लेखेका पत्रहरूद्वारा के थाहा पाइन्छ भने सुसमाचार यहुदीको लागि पनि अन्य जातिको लागि पनि एउटै लेभलबाट आउँछ. जबसम्म येशूलाई विश्वासद्वारा आफ्नो जीवनमा ग्रहण गर्दैन अथवा उसले येशूमा पूर्ण रूपमा आफैलाई समर्पण गर्दैन, यहुदी पनि अन्य जाति पनि एउटै लेभलमा एउटा पापी परमेश्वरको क्रोधको सन्तानको रूपमा हुन्छ. त्यो कुरो पावलले घरिघरि भन्छ. वास्तवमा पावलको कुरो तपाईँले एकछिन हेर्नुभयो भने पावल त एकदमै वचन पढेको फरिसीमा पण्डित थिए नि, एकदमै परमेश्वरको वचनमा पोख्त थिए. पुरानो नियममा जति पनि छ परमेश्वरकै वचन हो, उसलाई सबै ज्ञान थियो. अनि ऊ यति जोसिलो भएर धर्मकर्मको कुरा अथवा व्यवस्थाको कुरामा लागेका थिए. क्रिस्चियनहरू चाहिँ परमेश्वरको सिद्धान्त विपरीत भन्ने सोचेर उसले क्रिस्चियनलाई सत्यनाश गर्ने उद्योगमा लागेको थिए जोस प्रकार. त्यो बेलासम्म जब येशूले दमस्कसको रोडमा उसलाई भेट्नुहुन्छ, त्यहाँदेखि पावलको यु टर्न हुन्छ. त्यसपछि पावलले येशू प्रभुलाई भेट्छ, उहाँका धार्मिकताको कुरा उसलाई प्रकट हुन्छ. त्यसपछि पावलले भनेका व्यक्त गरेका कुरा तपाईँले अलिकति हेर्नु भने, आज मैले यो किन लिइरहेको छु भने नि, यो विश्वास भन्ने कुरा चाहिँ हरेक व्यक्तिको लागि त्यत्तिकै महत्त्वपूर्ण, त्यत्तिकै आवश्यकता छ. अनि कुनै पनि व्यक्ति चाहिँ धर्म मानेको कारण, यहुदी भएको कारण, विशेष जाति भएको कारण केही भिन्नता छैन. अन्य जाति हामी एउटै लेभलमा छौँ. जबसम्म येशूलाई ग्रहण गर्दैनौँ, विश्वास गर्दैनौँ, उहाँको वचनमा भरोसा गर्दैनौँ, हामी हरेक एउटै. त्यही पावलले त्यही भन्छ, त्यही फिलिपीमा धेरै कुरा भन्छ उसले. फिलिपी 3 वास्तवमा उसले भन्छ, येशू प्रभुलाई प्राप्त गरौँ र उहाँको शक्तिलाई अनुभव गरौँ भनेर मैले गरेका सबै ठुल्ठुला कुरा फोहोर मूल्य तुल्य ठानेको छु. अनि पावलले पापीहरूमा सबभन्दा बढी म पापी. तर वास्तवमा पावल त एकदम पापी मान्छे त थिएन नि. त्यो बेलाको यहुदी धर्मशास्त्रको सिद्धान्त अनुसार दोस्रो कुरा त्यो निकोदेमसको कुरा पनि हामीलाई आउँछ. योहन्ना 3 येशू प्रभुलाई भेट्न आउँदाखेरि निकोदेमस पावल जस्तै एकदमै सिपालु पण्डित थिए, एकदम प्रचार नाम चलेका ठुलो पद भएका व्यक्ति थिए. अनि उसले त्यति मात्र होइन, उसले त येशूको कुरा सुनेपछि सायद येशूलाई विश्वास गरे, येशूलाई आदर गरे, येशूको कुरा खोजी गरे. अनि उनी चाहिँ राति हुँदो भए पनि येशू कहाँ किन आउँदै थिए भने, येशूबाट सत्य कुरा बुझेर त्यसलाई पछ्याउने विचारले आउँदैछन्. तर त्यहाँ एउटा पोइन्ट तपाईँले विचार गर्नुहोस्, येशूले सबै निकोदेमसको हृदय जान्नुहुन्छ. अनि निकोदेमसको एउटै मात्रै प्रश्न त्यहाँ के हुन्छ भनेदेखि कमेन्ट, तपाईँ परमेश्वरबाट नआएको भएदेखि तपाईँले गरेका चिन्हहरू त गर्न सक्दैन जो पायो उसले. भनेको मतलब येशूलाई टोटल्ली विश्वास गरेका छ. तर निकोदेमसको हृदयमा के छ येशूले जान्नुहुन्छ. र निकोदेमसलाई त्यहाँ के भन्नुहुन्छ भने, कोही नयाँ गरी जन्मिएन भने परमेश्वरको राज्य देख्ने पनि छैन. आत्माबाट नजन्मेसम्म अथवा माथिबाट परमेश्वरबाट नजन्मेसम्म परमेश्वरको राज्यमा प्रवेश गर्ने छैन. निकोदेमस जस्तो सबै कुरामा ठिक, एकदमै यहाँसम्म कि येशूलाई आदर दिएको, तर नयाँ गरी नजन्मेसम्म ऊ परमेश्वरको राज्यमा प्रवेश गर्ने छैन. यो कुरो त्यहाँ देख्छौँ. पावलको जीवन, उसको जीवन, यो सबै कुरामा के हुन्छ भने, हामीले परमेश्वरमा येशू ख्रिस्टमा विश्वास गरेर ख्रिस्ट येशूद्वारा उहाँको आत्माद्वारा नयाँ गरी जन्मिएर उहाँमा अनन्त जीवन पाउँछौँ, परमेश्वरको राज्यमा प्रवेश गर्छौँ. तर यहाँनिर हिब्रूको कुरा कहाँनिर अलिकति म भन्दै थिएँ भनेदेखि, हिब्रूको पत्र चाहिँ जुन बेलामा जसरी लेखिएको छ अरू पत्रहरूभन्दा धेरै फरक छ. वास्तवमा हिब्रू चाहिँ कमेन्ट्रीहरूमा पढ्दाखेरि यही कुरा बुझिन्छ, हिब्रूको पत्र चाहिँ हिब्रू एक अध्यायबाट सुरु गरेपछि अन्तसम्म सिद्धाउनु पर्ने एकैचोटि, त्यो एउटा सर्मन हो, एउटा प्रचार जस्तै हो, किनभने यो एउटा परमेश्वरमा कसरी विश्वास गरेर यो दौडलाई पुरा गर्ने। अनि यहाँनिर जुन हिब्रू 12:1-2 जुन छ, यो चाहिँ एप्लिकेसन, यो चाहिँ कसरी पुरा गर्ने। तपाईँले हिब्रूको अरू ठाउँमा चाहिँ के देख्नुहुन्छ भने, परमेश्वरको यो दौडमा दौडिनलाई अथवा परमेश्वरको राज्यमा अथवा क्रिस्चियन जीवन जिउनलाई के कुराको खाँचो छ, कसरी जिउनु पर्छ, सबै डिटेलमा चाहिँ तपाईँले हिब्रूको पुस्तकमा पाउनुहुन्छ। अनि अन्तमा गएर 13 तपाईँले देख्नुहुन्छ कि यो एउटा उपदेश, यो एउटा अर्थी, तिमीहरू सबैले मान, त्यस कारण यो एउटा प्रचार हो, त्यसरी हामीले बुझ्नु पर्यो। त्यस कारणले यहाँ जुन कुरो हिब्रूमा लेखिएको छ तपाईँ र मेरो विश्वासको लागि पनि एकदमै महत्त्वपूर्ण छ। अस्तिको चोटि हामीले आशाको कुरा गरेका थियौँ, जुन आशा येशु ख्रिस्ट आफै हुनुहुन्छ, ख्रिस्ट तिमीहरूमा जो महिमाको आशा, ख्रिस्ट हामीमा जो महिमाको आशा। अनि एक किसिमले एउटा क्रिस्चियनिटीको बारेमा विचार गर्दाखेरि एउटा कुरामा हामीले क्लियर हुनुपर्छ, त्यो के हो भने परमेश्वर संसारको मानिसहरूको उद्धार येशु ख्रिस्टमा गर्नुहुन्छ। येशुले दिएका सबै वचनहरू हेर्दाखेरि अरू धर्म र बाइबलमा विश्वास गरेर यो क्रिस्चियन इसाई विश्वासमा चाहिँ एउटा फरक कुरा के पाइन्छ भने, यो चाहिँ एउटा सम्बन्ध हो, धर्म होइन। त्यो सम्बन्ध चाहिँ एकजना व्यक्तिमा, त्यो चाहिँ येशु प्रभु। त्यसैले यो प्रचार, यो परमेश्वरको वचन, यो सबै यहाँ अहिले भर्खरै हामीले यहाँ हेर्दै थियौँ, त्यो दौडिँदै गर्दाखेरि यहाँनिर के छ, हाम्रो विश्वास सुरु गर्ने र पुरा गर्ने येशूलाई हेर्ने, त्यो येशूलाई हेरेर। त्यसैले बाइबलमा पुरानो नियममा के थियो, येशु ख्रिस्ट जो मसीह भएर आउनुहुन्छ, उहाँको बारेमा, उहाँ कसरी कहाँ के गर्न आउनुहुन्छ, त्यो सबै कुरा वर्णन गरिएको, जुन चाहिँ हामीले घरिघरि पढ्छौँ पुरानो नियममा, पुरा अगमवक्ताहरूद्वारा, जुन चाहिँ हिब्रू 1 नै लेखेको छ, अगमवक्ताहरूद्वारा उहाँको बारेमा भनिएको हो। अनि हिब्रू 1:2 पदमा अर्को कुरा के छ भनेदेखि, उहाँको पुत्र येशू ख्रिस्टद्वारा हामीसँग बोल्नु भएको छ। तर त्यो बोली चाहिँ के हो भन्दाखेरि, परमेश्वर आफै बोल्नु भएको, र हाम्रो जीवन येशूमा कसरी प्राप्त हुन्छ। त्यस कारणले येशू आफैलाई, यो क्रिस्चियनिटी भनेकै एउटा व्यक्तिसँगको व्यक्तिगत सम्बन्ध भनेर भनिन्छ, होइन। त्यस कारणले हामी उहाँलाई जब येशू ख्रिस्टमा विश्वास गर्छौँ, उहाँलाई चिन्ने र उहाँलाई भेट्ने कुरा चाहिँ केवल येशूको बलिदानद्वारा, होइन। अनि त्यो दौड चाहिँ एउटा ओलम्पिकको दौडको तपाईँलाई मैले अलिकति वर्णन गरेको थिएँ, एउटा दौड जस्तो हाम्रो के भन्छ, यो क्रिस्चियन विश्वास अथवा क्रिस्चियन जीवन चाहिँ एउटा दौड जस्तो हो, होइन। त्यस कारणले एउटा दौड जस्तो, दौडमा विजय हुनेले विशेष पुरस्कार पाउने, अथवा पुरस्कार पाउन के अरे, दौड दौडिने व्यक्तिको आफ्नो नजर चाहिँ पुरस्कारमा राखेर दौडिनु पर्ने। जस्तो हामीले यहाँनिर येशु प्रभुको पनि एउटा पुरस्कार छ, एउटा नजर कहाँ छ, राखिएको आनन्द, उहाँको सामुन्ने राखिएको आनन्द, यो उहाँको पुरस्कार हो। किनभनेदेखि जब उहाँले उद्धारको काम पुरा गर्नुहुन्छ, त्यसपछि उहाँले के भन्नुहुन्छ, अब सिद्धियो भनेर भन्नुहुन्छ। अनि त्यो सिद्धिने कुराले चाहिँ के हुन्छ, मानिसहरूमा उद्धार ल्याउँछ, किनभने उहाँले मानिसहरूको पापको लागि सबै भोग्नुपर्ने, यो श्रापित हुनुपर्ने, दुःख सहनुपर्ने, रगत बगाउनु पर्ने, बलिदान हुनुपर्ने सब कुरा गर्नुभयो, तिर्दिनुभयो। त्यस कारण उहाँले सिद्धियो भन्नुभयो। जब सिद्धियो उहाँको दौड, हाम्रो लागि उहाँले अनन्त जीवन ल्याउनु भयो, त्यो चाहिँ उहाँलाई आनन्द दिने कुरा भयो। त्यसैले क्रुसको कष्ट उहाँले त्यसको लागि भोग्नु भयो, र अहिले चाहिँ येशु ख्रिस्ट, येशु प्रभु परमेश्वरको दाहिने बाहुलीमा, सिंहासनमा, उच्च सिंहासनमा हुनुहुन्छ। त्यस कारणले यहाँनिर हिब्रू लेख्ने व्यक्तिले हिब्रू 12:1-2 के छ भनेदेखि, हामीले हाम्रो दौड सिकाउँदा सिद्धाउँदाखेरि पनि हर किसिमले येशूकै उदाहरणलाई हेरेर हाम्रो आउनेवाला पुरस्कार जो चाहिँ आशा हामीले अस्तिको हप्ता त्यो आशा चाहिँ एक प्रकारले पुरस्कार हो, त्यो जुन आशा चाहिँ जीवित आशा हो, जुन चाहिँ परमेश्वरसँग उहाँसँगै महिमामा अनन्तसम्म राज्य गर्ने उहाँका जनहरू चाहिँ उहाँसँग राज्य गर्ने कुरा पनि हामी देख्दछौँ। त्यसैले क्रिस्चियनको दौड चाहिँ येशूलाई हेरेर अनि जसले हाम्रो विश्वासलाई सुरु गरिदिनुहुन्छ, हामीमा विश्वास सृजनु हुन्छ र विश्वासको अन्त भनेपछि हामीले गरेको कुराहरूमा विश्वास गरेर त्यस अनुसार जिउने जीवन पनि उहाँको शक्तिद्वारा मात्रै सम्भव छ। त्यसैले येशूको उदाहरणलाई हेरेर हाम्रो विश्वासको दौड हामीले धैर्यसित दौडिनुपर्छ भन्ने कुरा, धैर्यको कुरा यहाँ छ, हैन?
So Christian, I'm afraid I couldn't find anything about that.
सिरीको काम क्रिस्चियनको दौड चाहिँ धैर्यसँग दौडनु पर्छ। त्यसैले तपाईँलाई मैले एफिसी 5:1-2 यहाँ मसँग छ कि छैन, यो तपाईँलाई अघि म भन्दै थिएँ अब सिद्धियो भन्ने कुरा येशू प्रभुले यहाँ भन्नुभएको छ। जुन बेलामा उहाँ क्रुसमा हुनुहुन्थ्यो, सबै सिर्का रोप्ने कुरा भइसकेपछि तब उहाँले भन्नुभयो अब सिद्धियो, र उहाँले शिर निहुराएर आफ्नो आत्मा त्यागिदिनु भयो। यो येशू प्रभुले सिद्धाइदिएको यो दौड जसले तपाईँ र मलाई अनन्त जीवन उहाँले तयार गर्नुभयो, स्वर्गको ढोका खोलिदिनु भयो, उहाँलाई गाडियो, उहाँ चाहिँ संसारमा स्वर्गको सबै कुरा छोडेर एउटा मानिस समान सीमिततामा आउनुभयो, अनि उहाँ त्यहाँ त्यति मात्रै होइन मानिसमा पनि सबभन्दा श्रापित मृत्यु भोग्नु भयो र एउटा मृत व्यक्ति मुर्दाको रूपमा हुनुभयो र गाडिएर क्रुसमा मरेपछि चिहानमा गाडिनु भयो, परमेश्वरले उहाँलाई चिहानबाट बौरी उठाउनु भयो, अनि त्यसपछि बाइबलमा हामीले हेऱ्यौँ भने परमेश्वरले सबै अधिकार उहाँलाई दिनुभएको छ। त्यही कुरो मत्ती 28 अनि तपाईँले युहन्नाको 17 पनि 2-3 2 तपाईँले देख्नुहुन्छ, मानिसहरूमाथिको सबै अधिकार उहाँलाई दिएको छ। किनभनेदेखि तपाईँले कलसीमा पनि हेर्नुभयो भने त्यो कुरा पाउनुहुन्छ, किनभने उहाँले सबै त्यागेर जानुभएको थियो। आखिरी परमेश्वर येशू प्रभु परमेश्वर बराबरी अनन्तदेखि सबै सृष्टि गर्ने परमेश्वर आफै हुनुहुन्थ्यो नि, होइन? त्रिएक हो तर परमेश्वर आफै हुनुहुन्थ्यो, तर उहाँ हाम्रो लागि यति कुरा खप्नुभयो। एउटा प्रचारकले अथवा यो कमेन्ट्री लेख्ने व्यक्तिले के भनेको छ भने येशू प्रभु संसारमा आउनु हुँदाखेरि जुन महिमामा थियो, जब उहाँ संसारमा त रित्तो भएर आउनुभयो, फर्केर जानुभयो, उहाँमा त्यो महिमा सबै फर्कियो, तर पहिलाको जस्तो त उहाँ कहिले हुनुहुन्न, किनभने उहाँ त एउटा मानिसको रूपमा, मानिस संसारको मानिसको पाप बोक्ने परमेश्वरको थुमाको रूपमा जुन बलिदान भएर बौरी उठ्नु भएको छ, स्वर्गमा परमेश्वर पिताको दाहिने बाहुलीमा जो विराजमान हुनुहुन्छ, सबै मानिसहरूको संसारको मानिसहरूको लागि प्रार्थना गरिरहनु भएको छ, त्यो चाहिँ मानिस येशू ख्रीष्ट पनि हुनुहुन्छ। त्यो त फर्केर जानुहुन्न फेरि, त्यसमा उहाँ हुनुहुन्छ, त्यो तपाईँ र मेरो लागि मध्यस्थ, तपाईँ र मेरो लागि प्रार्थना गरिदिने। त्यसैले हाम्रो विश्वास यसरी परमेश्वरले पुरा गर्दै जानुहुन्छ त्यो कुरो हामी यहाँ देख्दछौँ। यहाँनिर एउटा विश्वासको बारेमा कुरा गर्दाखेरि मैले यो पद लेखेँ भनेको मैले लेखेको रहन्छ, एउटा पद म पढ्न चाहन्छु, यो चाहिँ एफिसीमा 5:1-2 यहाँ यस्तो लेखेको छ, यसकारण तिमीहरू प्रिय बालकहरू चाहिँ परमेश्वरको देखा सिकी गर्ने हो। अघि हामीले जुन यसमा पढिरहेको थियौँ येशूलाई हेरौँ, होइन, त्यो उदाहरण येशू जस्तै धैर्यसँग हामी दौडौँ। पावलले एफिसीका विश्वासीहरूलाई परमेश्वरको देखा सिकी गर्ने हो भनेर यहाँनिर एफिसी 5:1 भनेका छन्। 2 तिमीहरू प्रेममा चल, जसरी ख्रीष्टले पनि हामीहरूसँग प्रेम गर्नुभयो र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर आफैलाई हाम्रो निम्ति अर्पण गर्नुभयो। त्यसैले यहाँनिर येशू ख्रीष्टले अर्पण गर्नुभएको चाहिँ उहाँको प्रेम, होइन, जुन चाहिँ परमेश्वरको योजना, जो परमेश्वरले योजना गर्नुभएको, येशूको बलिदान हामीहरूसँग प्रेम गर्नुभयो येशूले, होइन, ख्रीष्टले। अनि त्यसपछि परमेश्वरको निम्ति येशु प्रभु सुगन्धित भेटी र बलिदान दुईटा कुरा छ। येशुको बलिदान जुन चाहिँ हाम्रो लागि एउटा रहस्य हो, तर हामीले यति चाहिँ बुझ्नुपर्छ, तपाईँ र म पापको कारण दण्डको भागीदार हामी थियौँ, दोषी अपराधी थियौँ। तर त्यो ख्रीष्टको मृत्युले जुन परमेश्वरको अगाडि उहाँले बलिदान र भेटी सुगन्धित त्यो चढाउनु भयो, त्यो तपाईँ र मेरो पाप चाहिँ उहाँले बोकिदिनु भयो। त्यही कुरो दोस्रो कोरन्थी 5:19-21 तपाईँले देख्नुहुन्छ, ख्रिस्ट येशु पापै नजान्ने हुने हाम्रो लागि पाप बन्नुभयो ताकि ख्रिस्ट हाम्रो लागि धार्मिकता बन्न सक्नु। ख्रिस्ट हाम्रो लागि धार्मिकता भनेको चाहिँ उहाँको धार्मिकता, उहाँले तिरेको ऋण, उहाँले गरेको बलिदानले त्यो धार्मिकता जो उहाँले कमाउनु भयो त्यसले तपाईँ र म निर्दोष हुन्छौँ। यो नै सुसमाचारको सबभन्दा गहिरो पाटो हो जुन चाहिँ परमेश्वरको निम्ति आफ्नो पुत्रको बलिदान दिनु पर्यो। अनि यो क्रिस्चियनिटीको सबभन्दा महत्त्वपूर्ण सन्देश हो येशु ख्रीष्टको बारेमा, अरू कुनै पनि धर्ममा छैन। त्यसकारणले वास्तवमा बाइबलमा येशु प्रभुले भनेको कुरा विचार गर्यो भने अरू धर्महरू मान्छेले निकालेका हुन्छन्। त्यहाँ कहीँ पनि उद्धारको निम्ति यसरी परमेश्वरले गरेको काम छैन, न त त्यहाँ प्रेमको कुरा छ। बाइबल टोटल्ली फरक छ। अनि वास्तवमा बाइबलले जुन कुरा एक्सप्लेन गर्छ संसारको बारेमा, मान्छेको बारेमा, यहाँसम्म कि अहिले यतिखेर 2023 साल अहिले संसारभरि जे भइराखेको छ, बाइबलमा हेर्नुभयो भने तपाईँले साइनहरू देख्नुहुन्छ कि के हुँदैछ। अरू धर्मको कुरामा त सबै शून्य छ, यान त्यान त्यान, तर के पनि छैन। अरूको धर्मको विरोध हामी गर्दैनौँ, तर बाइबलमा हामी क्लियर पाउँछौँ कि परमेश्वर जो सृष्टिकर्ता, जुनसुकै धर्म बनाओस् मान्छेले, तिनीहरूलाई पनि बनाउने सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। त्यो परमेश्वरको सन्देश चाहिँ मानिसहरूको उद्धारको बाटो येशूद्वारा परमेश्वरले नै बनाउनु भयो। त्यो नै सबभन्दा महत्त्वपूर्ण कुरा हो। त्यस कारणले हामीले येशूको देखासिकी गर्दाखेरि चाहिँ हाम्रो जिउने कुरामा, हामीले एकअर्काप्रतिको सम्बन्धको कुरामा, जुन तपाईँलाई अहिले भर्खरै मैले पढाएको थिएँ एबिसी 5:2, तिमीहरू प्रेममा चल, होइन के कुरामा देखासिकी हुने, प्रेममा, जिउने कुरामा, पवित्रतामा, परमेश्वरलाई महिमा दिने कुरामा, परमेश्वरको निम्ति जिउने कुरामा, अरूलाई परमेश्वरको कुराहरू बताउने, अरूको निम्ति भलाइ गर्ने कुराद्वारा के गर्छौँ हामी, परमेश्वरको महिमा गर्छौँ। त्यसैले येशु ख्रीष्टले गर्नुभएको उदाहरण अनुसार हामी परमेश्वरलाई महिमा दिन्छौँ। I don't know how to turn off this thing.
I'm sorry you're feeling that way. Sometimes.
मेरो सिरीले लादी काट्याछ क्या, त्यो अनको अन भएर छ। एनिवे, अलिकति डिस्ट्र्याक्ट गरिदिएछ। त्यसैले यहाँनिर हामी त्यही कुरा देख्छौँ, परमेश्वरले चाहिँ जुन दुःख भोग्नुभयो मानिसहरूको मुक्तिको निम्ति आफैलाई अर्पण गर्दै हुनुहुन्थ्यो, उहाँले भोग्नुपर्ने शरीरको कष्ट सबै किसिमले उहाँ आफै त्यागिएर त्यस्तो अवस्थामा उहाँ रहनुभयो। हामीले बाइबलमा पढ्यौँ भने एकचोटि उहाँले क्रुसबाट भन्नुहुन्छ, पिता मलाई किन त्याग्नु भएको भनेर। किन तपाईँ र मेरो उद्धारको लागि उहाँले जुन कुराहरू भोगेको छ त्यो एकदमै रियल थियो, तर त्यो अरू कुनै पनि कुराले एक्सप्लेन गर्न सक्दैन। त्यसैले त्यो सबै कुरा हाम्रो पापको निम्ति उहाँले भोग्नु भएको थियो, उहाँ श्रापित हुनुभएको थियो, होइन। वास्तवमा यो कुरालाई अलिकति गहिराईमा बुझ्यौँ भनेदेखि, जस्तो यो इस्टरको बेला आउँदैछ, अर्को आउने शनि आइतबार प्याम सन्डे, वास्तवमा यो इस्टरको बेला भनेको चाहिँ कसरी परमेश्वरले आफ्नो पुत्रद्वारा संसारका मानिसहरूको सबै पापलाई मेटिदिनु भयो, त्यसको बदलामा बलिदान तयार गरेर उद्धारको बाटो बनाउनु भयो। यो चान्चुने कुरा छैन, यो ऐतिहासिक रूपमा प्रमाणित कुरा छ, यो कसैको अजमाएको कुरा छैन, होइन। त्यसकारणले उहाँले यो दौडको सामान्य गर्दाखेरि चाहिँ अघि मैले सुरुमै भने उहाँको सामु राखेको आनन्दलाई हेरेर त्यो चाहिँ इनाम थियो। त्यसैले तपाईँ र मेरो निम्ति पनि विश्वासको दौडमा हामीले येशूलाई हेरेर अगाडि बढ्नु पर्छ, जसले गर्दा कहिलेकाहीँ क्रिस्चियन जीवनमा शान्ति नै शान्ति, आनन्दै आनन्द हुँदैन। अनि अघि मैले हिब्रूको विश्वासीहरूलाई यो हिब्रूको पुस्तक लेख्दै गर्दा के अवस्था थियो भनेर भन्न खोज्दै थिएँ, ठ्याक्कै छुट्यो मेरो, अर्कै बाटो गयो कुरा चाहिँ। त्यो के थियो भनेदेखि, हिब्रूहरू पहिला हिब्रूका चलनहरू 630 कतिवटा नियमहरू विभिन्न किसिमका कुराहरू गरेर अगाडि बढेका थिए, तर परमेश्वरभन्दा बाहिर थिए कतिजना मान्छे, कति परमेश्वरसँगै थिए होइन। अनि जब क्रिस्चियनिटी आयो, येशुप्रभु आउनुभयो, उनीहरूले विश्वास गरे, त्यसपछि सुरुमा शान्ति भयो, सुरुमा बेसरी सतावट भयो, त्यसपछि केही शान्ति भयो, त्यसपछि फेरि दुःख सतावट आउन थालेपछि कति हिब्रूहरू चाहिँ फर्केर यहुदी मत, यहुदी चलन, त्यस्ता कुराहरूमा गइराखेको थिए जुन चाहिँ गलत थियो। सायद अन्य जातिहरू पनि ख्रिस्टमा विश्वास गर्दाखेरि यहुदीहरूको विचार चाहिँ उनीहरू पनि यहुदी पहिला हुनुपर्छ भन्ने, कहिलेकाहीँ हामी यस्ता खालका क्रिस्चियनहरू भेट्छौँ, हामीमा पनि त्यस्तो खालको विचार आउँछ। अनि दुई हजार वर्षको क्रिस्चियन मण्डलीको इतिहासमा धेरै पटक मानिसहरूले आफ्नो कुरा गर्न खोज्दाखेरि बाटो बिराएका छन्, कतिचोटि सजिलो बाटो हिँड्न खोज्दा कहिले कतिचोटि अप्ठ्यारो बाटो पनि बाटो बिराएर हिँड्छन् मान्छेले। त्यसैले घरिघरि हामी फर्केर परमेश्वरको वचनमा, त्यसैले हिब्रूको पुस्तक चाहिँ त्यही फर्काउनको निम्ति लेखिएको छ। त्यसैले हिब्रूको पुस्तकमा यस्तो उपदेश र अर्थी दिएको छ, यस्तो वचन दिएको छ कि हामीले परमेश्वरले दिएको जीवन, क्रिस्चियन जीवन, उहाँको धार्मिकताको बाटोमा कसरी हिँड्नुपर्छ भन्ने कुरा हिब्रूमा प्रष्ट बुझाइएको छ। अनि त्यही कुरा यो हिब्रू 12:1-2 चाहिँ त्यसलाई एप्लाई गर्ने एप्लिकेसन, वास्तवमा हिब्रूको पुस्तकमा थुप्रै खालको एप्लिकेसनहरू हामी देख्दछौँ विश्वासको बारेमा, धेरै अरू कुराको बारेमा, अनि यो एउटा हो। त्यसैले हामीले हिब्रूको पुस्तक कहिलेकाहीँ गहिरो प्रकारले अध्ययन गर्ने एउटा शोखको विषय हो होइन। त्यस कारणले यहाँनिर भनेको चाहिँ कुरा के छ भनेदेखि, त्यसैले यहाँ पावलले अथवा हामी हिब्रू चाहिँ पावलले लेखेको भनेर विश्वास गर्छौँ। यसमा धेरै के भन्छ कमेन्टेटरहरूको फरक फरक विचार पनि छन्, धेरै जस्तोले सहमति हुन्छन्, तर यो हिब्रूको पुस्तकले चाहिँ हामीलाई दिन खोजेको कुरा चाहिँ हामी फर्केर येशूलाई हेरेर अगाडि बढ्नुपर्छ, निशानातिर हेरेर हाम्रो दौड धैर्य साथ दौडनुपर्छ, येशूकै देखासिकी गर्नुपर्छ, जसले जुन उद्देश्य पुरा गर्न संसारमा आउनुभयो कति पनि दायाँ बायाँ नगएर त्यो उद्देश्य उहाँले पुरा गर्नुभयो भन्ने कुरा चाहिँ हामी यहाँ देख्दछौँ। त्यसैले यो दौड उहाँको सामान्य जो राखिएको थियो येशूको सामान्य, उहाँले सबै कुरा सहन गरेर पुरा गर्नुभयो। आज हामी जुन जीवनको यात्रामा छौँ, हामी येशूलाई भेट्छौँ, उहाँको उद्धारलाई ग्रहण गर्छौँ, हामी पुरानो कुरा त्यागेर उहाँमा नयाँ जीवन र भरपुरीको जीवन प्राप्त गर्छौँ, हामी उहाँले विजय गर्नुभएको उहाँको आनन्दको एक भागको रूपमा हामी हुन्छौँ, यही आनन्द जुन हामीले यहाँ देख्छौँ, त्यो आनन्द आज उहाँले पुरा गरिराखेको, जसरी महापवित्र स्थान भनेको चाहिँ परमेश्वरको उपस्थिति, येशूप्रभु बलिदान भएर बौरी नउठुन्जेलसम्म, पापको शुद्ध्याइ नहुँदासम्म कुनै पनि व्यक्ति परमेश्वरलाई भेट्न सक्दैन, परमेश्वरको सम्बन्धमा आउन सक्दैन, यो बाइबलको शिक्षा हो। तर येशू क्रुसमा मर्नु भएर यो सबै काम गर्नु भएपछि पर्दा महापवित्र स्थानको च्यातियो, अब सबै अन्य जाति यहुदी जसले परमेश्वरतिर फर्कन चाहन्छ, उहाँलाई विश्वास गर्न चाहन्छ, उहाँको बाटो अप्नाउन चाहन्छ, अब हाम्रो लागि त्यो ढोका खोलेको छ। अनि त्यो ढोकाबाट पसेर येशूको अनुग्रहबाट विश्वासद्वारा हामी जब पस्छौँ, उहाँबाट हामीले जुन भरपुरीको जीवन पाउँदछौँ, त्यो चाहिँ येशू प्रभुलाई आनन्द दिने, यो चाहिँ परमेश्वरलाई आनन्द दिने कुरा। वास्तवमा हामी बप्तिस्मा दिँदाखेरि मान्छेहरूलाई भन्छौँ नि, एउटा आत्मा संसारमा बाँच्यो भने स्वर्गमा रमावट हुन्छ, त्यो बाइबलमा लेखेको कुरा होइन, स्वर्गमा रमावट हुन्छ किनभने येशूको बलिदान त्यसको लागि भएको छ। त्यस कारण कहिलेकाहीँ हामीले यो हाम्रो क्रिस्चियन जीवनलाई अलिक ख्यालख्याल गर्नु हुँदैन, किनभने यसमा चाहिँ परमेश्वरको पुत्र येशूको बलिदान भएको छ। 2000 वर्ष पहिला पिताको इच्छा अनुसार यो संसारमा मानिस भएर उहाँ जन्मिनु भयो, जुन संसारको सुरु हुनु अघि येशूप्रभु 2000 वर्ष अगाडि आउनु भए तापनि येशूको आगमनबारे चाहिँ बाइबलमा प्रष्ट हामी देख्छौँ, उहाँले संसारलाई मानिसलाई बनाउनु भन्दा अगाडि नै यो उहाँले योजना बनाउनु भएको थियो. तपाईँहरू मलाई चिन्नुभयो भनेर बाइबल लेखेको छ. तपाईँहरू मेरो बारेमा यसु परमेश्वरलाई पहिला नै थाहा थियो, किनभने त्यो परमेश्वर हुनुहुन्छ उहाँ. तपाईँहरू मैले विश्वास गरेको परमेश्वर, यो हाम्रो शब्द मात्रै होइन, यो हाम्रो कल्पना मात्रै होइन, यो रियालिटी. त्यस कारण हाम्रो सोचभन्दा धेरै माथिको कुरा हो, होइन? त्यो तयार गर्नु उहाँले यो पुरा गर्नुपर्ने थियो यसु प्रभुले त्यो समयमा. अनि त्यसपछि यसु प्रभुले संसारमा जन्मेर 2000 वर्ष अगाडि, यिनी अघि नै हामीले एउटा पदमा हेऱ्यौँ, युहन्ना 19:30 उहाँले जब त्यो काम पुरा गर्नुभयो उहाँले भन्नुभयो अब सिद्धि हो. अनि सब सर्वशक्तिमानको दाहिने बाहुलीमा उहाँ बस्नु भएको छ स्वर्गमा अहिले, होइन? जो चाहिँ हाम्रो लागि प्रार्थना गरिरहन्छ. उहाँले अब सिद्धियो भन्नुभएको कुरा चाहिँ पापको दण्ड तिरेर सिद्धियो, मानिसहरूको उद्धारको निम्ति सबै कुराहरू, पाप शुद्ध्याएको कुराहरू सिद्धियो, सबै विकृतिलाई, सबै कुरालाई, होइन? जुन चाहिँ आदम र हवाले पाप गरेदेखि लिएर परमेश्वर र मानिसको बिचको सम्बन्धमा धेरै कुरा बिग्रिएको थियो. एकजना मान्छेले भन्छ, हरेक मान्छे येशूमा आउनुभन्दा अगाडि आदमकै स्वभावमा आउने हुनाले उसको हृदयमा चाहिँ सबै कुरा तलमाथि भाव हुन्छ अरे, डिस्टोर्सन, सबै बिग्रिएको हुन्छ, होइन? डिसअर्डर भाव हुन्छ, अनि प्रेम पनि डिसअर्डर हुन्छ अरे. त्यस कारणले हामीलाई कसलाई कति प्रेम गर्नुपर्ने भन्ने कुरा पनि गडबड हुन्छ. तर जब तपाईँ येशूमा आउनुहुन्छ नि, परमेश्वरको प्राथमिकता तपाईँ र ममा आउँछ. हामीले सिक्दै थियौँ नि एक ठाउँमा, तपाईँले याद गर्नुभयो, जब येशू ख्रिस्टलाई हामीले ठिक ठाउँमा राख्छौँ अथवा परमेश्वरलाई ठिक ठाउँमा राख्छौँ, हाम्रो सबै कुरा ठिक ठिक ठाउँमा हुन्छ. भने जस्तै येशू प्रभुले गरेको बलिदानबाट चाहिँ सबै बिग्रिएका सम्बन्धहरू, सबै बिग्रिएका प्रेमहरू सबै ठिक हुन्छ. त्यसैले हामीले येशूमा विश्वास गरेर जब समर्पित हुन्छौँ, उहाँले नै हामीलाई सबै कुरा ठिक गर्नुहुन्छ. येशू प्रभुले अब सिद्धियो भन्ने कुरा चाहिँ त्यसरी उहाँले सबै कुरा ठिक पार्नुभएको छ. हाम्रो विचार पनि ठिक पार्नुहुन्छ, होइन? हामीमा पवित्रता, नम्रता, सम्पूर्ण किसिमको भरपुरी जीवन उहाँले ल्याउन सक्नुहुन्छ. अनि यो सबै ख्रिस्टमा छ. हामी त्यही कारणले बाइबलमा कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो भनेर भनिएको छ, 2 कोरिन्थी 5:17, होइन? अनि येशूले घोषणा गर्नुभएको छ, त्यसै कारणले बाटो सत्य र जीवन मै हुँ, म बाहेक कोहीद्वारा पिता कहाँ जानु सक्दैन, जुन चाहिँ युहन्ना 14:6 हामी पाउँदछौँ. अनि उहाँमा जब हामी फर्कन्छौँ, हामी फेरि नयाँ गरी जन्मिन्छौँ र हामी परमेश्वरको राज्यमा प्रवेश गर्छौँ. अनि पिता पुत्र परमेश्वर पितासँग, येशू प्रभुसँग हाम्रो फेरि सम्बन्ध हुन्छ. अनि वास्तवमा मैले तपाईँलाई युहन्नाको सुसमाचार 17 अध्यायको कुरा गरिराख्छु, त्यसको 3 पदमा लेखेको छ, परमेश्वर पितालाई चिन्नु र उहाँले पठाउनु भएको पुत्र येशू ख्रिस्टलाई चिन्नु चाहिँ अनन्त जीवन हो. तपाईँ र ममा जब येशू प्रभुसँग चिन्जान हुन्छ, हामीमा अनन्त जीवन सुरु हुन्छ. त्यस कारणले जीवन चाहिँ सम्बन्ध हो, धर्म होइन. पापले गर्दाखेरि टुटेको सम्बन्ध आदम र हवाकै बेलामा, येशूले जुन कुरा सिद्धाउनु भयो, अब येशूद्वारा पाएको धार्मिकतामा हाम्रो सम्बन्ध फेरि परमेश्वरसँग जसरी उहाँले सुरुमा इन्टेन गर्नुभयो, चाहनु भएको थियो, जसरी योजना रच्नु भएको थियो, अब हाम्रो सम्बन्ध फेरि उहाँमा जान्छ, अनि त्यो अनन्तसम्म. अनि त्यो अनन्त कति हुन्छ थाहा छैन. यो संसारमा तपाईँहरू मेरो जीवन चाहिँ एकदम कम हो, त्यो अनन्त चाहिँ कति हुन्छ थाहा छैन. संसारका कुनै पनि धर्म कर्म सिद्धान्तले चाहिँ यस्तो कुरा प्राप्त हुँदैन. त्यहाँ त क्लियर कुरा पनि केही छैन. येशु मात्र एउटा नाम हो जुन मानिस र परमेश्वरको बिचमा उद्धारको निम्ति दिएको छ. वास्तवमा प्रेरित 4:12 यो कुरा लेखिएको छ, परमेश्वर र मानिसको बिचमा एकमात्र उद्धारकर्ता भनेर हामी भन्दछौँ. तपाईँलाई विश्वासको बारेमा, विश्वास के हो मैले यो भन्न खोजेको थिएँ. विश्वास के हो भन्दाखेरि, म बाइबल स्कुल पढ्दाखेरि यो कुरा सिकेको थिएँ. हेनली मोल भन्ने एउटा 1841 जन्मिएको, 1920 उनी मृत्यु भयो, उनी चाहिँ इभान्जेलिस्ट थियोलोजिन थिए. उनले धेरै यो हिब्रूको के भन्छ, हिब्रू 11 अध्यायमा विश्वासको बारेमा लेखिएको छ नि. अब विश्वास चाहिँ हामीले गरेको आशाको निश्चयता र हामीले नदेखेका कुराका दृढ भरोसा हो. धेरै जस्तो विश्वास भन्दाखेरि चाहिँ यसरी, तर यहाँ हेर्दाखेरि त हामीलाई त्यति सजिलो प्रकारले बुझ्न सकिँदैन। यही विश्वासद्वारा प्राचीन कालका मानिसहरूले प्रशंसा, मानिसहरूको प्रशंसा भएको थियो, विश्वासलाई नै परमेश्वरले कदर गर्नुभएको थियो। तर यो हेनली मोनले विश्वास भनेको चाहिँ के हो भन्ने कुरामा चाहिँ, विश्वास भनेको चाहिँ व्यक्तिगत के भन्छ, विश्वास भनेको व्यक्तिमा व्यक्तिगत भरोसा, पर्सनल ट्रस्ट इन अ पर्सन, उसले चाहिँ त्यो भन्छ। भनेको चाहिँ येशु ख्रिस्ट जो व्यक्ति हुनुहुन्छ, पर्सन हुनुहुन्छ, हामी जो व्यक्ति छौँ, हाम्रो व्यक्तिगत येशु जो व्यक्ति छ उहाँमा भरोसा। सो येशुलाई भरोसा गर्नु व्यक्तिगत रूपमा, त्यो चाहिँ विश्वास हो। त्यसैले तपाईँ र मेरो ख्रिस्चियन जीवनको सुरु नै त्यहाँबाट सुरु हुन्छ, जबसम्म भरोसा गर्नुहुन्न नि हुँदैन। त्यसैले भरोसा एकदम महत्त्वपूर्ण कुरा छ, होइन? भरोसा, हामी धेरै समस्याको चिन्ता गर्छौँ, तर मान्छेले के भन्छ भने नि, जब तपाईँ भरोसा गर्नुहुन्छ नि, अङ्ग्रेजीमा सजिलोसँग यसरी भनिन्छ क्या, इफ यु ट्रस्ट यु रेस्ट, इफ यु आर नट रेस्टिङ यु आर नट ट्रस्टिङ, बुझ्नुहुन्छ कुरा? त्यसैले त्यो लेभलमा परमेश्वरले दिएको वरदानबाट आउँछ। तपाईँ र मलाई वचनमा भनिएको छ ताकि हामी उत्साह पाएर उहाँमा टोटल्ली भरोसा गर्न सक्छौँ। तपाईँ त्यो लेभलमा आउनुहुन्छ कि भोलिको दिन परमेश्वरले हामीलाई के राखिदिनु भएको छ तपाईँलाई चिन्तै हुँदैन, किनभने परमेश्वर जो सर्वशक्तिमान हुनुहुन्छ, तपाईँ र मेरो गोठालो हुनुहुन्छ, तपाईँ र मेरो प्रभु हुनुहुन्छ, अझ बाइबलमा मित्र पनि भनेको छ, हामीलाई डोर्याउने हुनुहुन्छ, अनि उहाँमा हाम्रो भरोसा छ जसले हामीलाई उतार्न सक्नुहुन्छ। त्यसैले क्रिस्चियन जीवन चाहिँ यो चिन्तालाई येशूमा राखिसकेको जीवन हो, जुन चाहिँ एकदमै सत्य कुरामा, उहाँको प्रतिज्ञामा विश्वास गर्ने कुरा। त्यसैले हाम्रो लागि विश्वास, तर उहाँ चाहिँ प्रतिज्ञालाई पुरा गर्ने परमेश्वर हुनुहुन्छ। त्यसकारणले यो एकदमै महत्त्वपूर्ण कुरा छ। त्यसैले मैले के भन्न खोजिरहेको थिएँ भनेदेखि, यो येशु ख्रिस्ट नै बाटो सत्य र जीवन हुनुहुन्छ। प्रेरित 4:12 परमेश्वर र मानिसको बीचमा एउटै नाउँ दिएको छ जसद्वारा मानिसले उद्धार पाओस्, त्यो येशूको नाम। 1 तिमोथी 2:5-6 तपाईँले हेर्नुभयो भने चाहिँ एउटै परमेश्वर र एउटै मध्यस्थ हुनुहुन्छ परमेश्वर र मानिसहरूको बीचमा, उद्धारकर्ता एउटै हुनुहुन्छ, हामीले उद्धार पाउने एउटै हुनुहुन्छ। त्यसकारण संसारमा यो सबै कुरा छैन, फेरि पनि संसारको धर्म मान्छेहरूलाई आफ्नो चलन, प्राचीन कालको सबभन्दा पुरानो भन्ने जुन कुरा हुन्छ, कुन कुरा कति पुरानो छ भन्ने वास्तवमा कसैले मूल्याङ्कन गरेको छैन, खालि मान्छेले भनेको आधार हो। तर बाइबल जो छ नि, हरेक पोइन्ट, हरेक प्रमाण ऐतिहासिक रूपमा, अझ साइन्टिफिक रूपमा प्रमाणित हुँदै गइराखेको, तर ती मान्छेहरू जसले येशूलाई आफ्नो जीवन दिएका छन् उनीहरूमा आज रियालिटी भएको विषय हो, त्यसको शक्तिलाई अनुभव गरेको विषय हो। त्यसैले तपाईँ र म जुन बाटो हिँड्दैछौँ नि, यो अरू कुनै बाटो छैन यस्तो जसले चाहिँ हामीलाई भनेको ठाउँमा पुर्याउँछ। त्यसकारणले यो चाहिँ सुसमाचारको सबभन्दा ठुलो खुसीको सुसमाचार हो, होइन? त्यसकारण त्यो प्राप्त गर्ने कुरा चाहिँ नयाँ गरी जन्मिएर परमेश्वरमा, होइन, तब मात्रै हामीले परमेश्वरको राज्यमा प्रवेश गर्नेछौँ। परमेश्वरमा जीवन हुँदाखेरि फेरि उहाँको सृष्टिको योजना अनुसार हामी उहाँको इच्छामा पूर्ण रूपमा जिउन सुरु गर्छौँ। जब हामी उहाँमा हुन्छौँ नि, उहाँको इच्छा नै हामीलाई निरन्तर, अनि हामीले फिलिपी 2:13 के पढेको थियो भने, परमेश्वरको अनुग्रहले हाम्रो जीवनमा काम गर्दै हामीलाई उहाँको इच्छाअनुसार इच्छा गर्ने र असल काम गर्ने तुलाउनुहुन्छ। त्यसले तपाईँ र म जब परमेश्वरलाई पछ्याउन थाल्छौँ नि, संसारको लोभहरू जान्छन्। धेरै जस्तो मान्छेलाई संसारको लोभले गर्दा के हुन्छ, ख्रिस्टमा पछ्याउने कुरामा अलिक गडबड हुन्छ, होइन? अब धेरै समय चर्चमा दियो भने त पैसा त कम हुने भयो, 2 जाहिर खायो भने पैसा बढी आउँछ, हो कि होइन? त्यो त एउटा सानो कुरा, धेरै कुरा छ। कहिलेकाहीँ एउटा सानो अक्षर यता जोड्दाखेरि पैसा आउँछ, तर झुट्टा होला, होइन? त्यसै तपाईँ र म जो ख्रिस्टलाई विश्वास गर्छौँ, हामीले टोटल भरोसा उहाँकै अनुसार, उहाँकै वचन पछ्याएर जिउन सिक्नुपर्छ, त्यही कुरा हो। तर यो परमेश्वरसँगको जीवन एउटा दौड जस्तै छ, तर निशानातिर हामी अगाडि बढ्छौँ येशूलाई हेरेर, अनि येशूले हामीलाई त्यो दौडसम्म, हाम्रो विश्वासलाई पुरा गर्नेसम्म पुर्याउनुहुन्छ। हिब्रूमा ख्रिस्चियन जीवनबारे महत्त्वपूर्ण दृष्ट चित्र दिएको हामी पाउँछौँ होइन, त्यो दृष्ट चित्र चाहिँ एउटा आदरणीय कुरा छ त्यो चाहिँ। अनि यो चाहिँ एउटा इन्टेन्सिटी भनेको चाहिँ एकदमै ध्यान दिनुपर्ने कुरा हामी देख्दछौँ। येशूलाई ध्यान दिनुपर्ने, उहाँलाई पछ्याउनु पर्ने, उहाँको अनुसरण गरेर यो सिमानातिर दौडनु पर्ने धीरजका साथ, नबदलिकन नअल्मलिकन। अनि हामी जुन बेलामा ध्यान दिँदैनौँ के हुन्छ, ध्यान नदिँदाखेरि मलाई कहिलेकाहीँ पानी जहाजमा हुँदाखेरिको याद आउँछ। त्यो पानी जहाजमा माथि त्यो त्यो जहाज चलाउने मान्छे बस्ने क्याप्टेन भन्छ, त्यो के पो भन्छ त्यसलाई पनि बिर्सिसक्यो, त्यहाँ बस्ने मान्छे हुन्छ। अनि त्यहाँ बस्ने मान्छेले चाहिँ त्यो अब उभेलाको कुरा गर्दैछु, योभन्दा 33 वर्ष अगाडि, त्यहाँ चाहिँ एउटा चुम्बकको समथिङ के एउटा इन्स्ट्रुमेन्ट हुन्छ अनि त्यो घुमिराख्छ, अनि त्यो उनीहरू अगाडि जानेमा चाहिँ कहाँ कहाँ के छ भनेर त्यो देखाइराख्छ, कहाँबाट जहाज आइरहेछ कि कहाँ के भइरहेको छ सबै देखाउँछ। अब त्यहाँ राम्रोसँग ध्यान दिएन भने के हुन्छ, किचे गएर ठोकिन्छ। एकचोटि हाम्रै कम्पनीको एउटा जहाज चाहिँ चिल्ली भन्ने ठाउँमा चाहिँ ढुङ्गामा ठोकिएको थियो, त्यहाँको 100 कतिजना मान्छे चाहिँ त्यो जहाजमा अब मान्छे बस्नु सकेन, त्यही मान्छे मरेन, मान्छे मरेन। अनि तिनीहरू चाहिँ हाम्रो जहाजमा आएको थियो, म बसेको जहाजमा 350 जना मान्छे बस्नु पर्थ्यो। अनि मलाई धेरै याद छ, अनि त्यो यात्रामा ध्यान नदिने जो मान्छे चालक छ त्यो अलमल हुन सक्थ्यो, ड्रिफ्ट हुन सक्थ्यो, ड्रिफ्ट भनेको बहकिन सक्थ्यो अथवा अलमलिन सक्थ्यो होइन। तपाईँ र मेरो विश्वासमा पनि हामीले ध्यान दिनुपर्छ भन्ने कुरा यहाँनिर हामी देख्दछौँ। त्यसैले दौडको विचार गर्दाखेरि चाहिँ यहाँनिर फेरि यस्तो छैन, यो वचनमा तपाईँ र म बलियो हुनुपर्छ भनेको छैन, दृढ चाहिँ हुनुपर्छ, तर हामीले येशूलाई हेर्नुपर्छ, उहाँकै शक्तिले हामी दौड्न सक्छौँ, हाम्रो शक्ति भने। त्यसले हामीले बलियो भइराख्नु पर्दैन, उहाँमा भरोसा गर्नुपर्छ होइन। अनि तर हामी उहाँको अगाडि दृढ हुनुपर्छ, हामीले ध्यान दिनुपर्ने कुरा सबभन्दा महत्त्वपूर्ण छ। दौडलाई जित्न चाहिँ हामीले ध्यान दिनुपर्छ, विश्वासको दौड, हाम्रो ध्यान चाहिँ येशूमा केन्द्रित हुनुपर्छ। अनि हिब्रू 12:1-2 त्यही कुरा हामीले सिक्छौँ, यही लेखिएको छ कि हामी गहिराईमा परमेश्वरको बारेमा विश्वासको बारेमा विचार गरेर अगाडि बढ्नुपर्छ। हिब्रूको पुस्तकहरूमा वास्तवमा हिब्रूको 13:22 अन्तिमतिर के लेखा छ भने, हिब्रूको पुस्तक चाहिँ एउटा के मैले अहिले सुरुमै अघि तपाईँलाई भनेको थिएँ, एउटा अर्थी जस्तो एउटा उपदेश दिने एउटा प्रचार हो, र उनीहरूले कसरी परमेश्वरमा अगाडि बढ्नुपर्छ, के कुराको खाँचो हुन्छ, परमेश्वरले हामीलाई के गर्नुभएको छ, कसरी हामीलाई बचाउनुहुन्छ, यसको बारेमा त्यहाँ सबै कुरा छ। कुनै पनि वचनमा चाहिँ के हुन्छ, त्यो के गर्ने, कसरी गर्ने, कहाँ गर्ने, सबै कुरो क्लियर हुन्छ। त्यो हिब्रूको पुस्तकमा तपाईँले त्यो पाउनुहुन्छ, विभिन्न किसिमको एप्लिकेसन। अनि जुन चाहिँ हामीले हिब्रू 12:1-2 पढ्छौँ त्यो चाहिँ एउटा एप्लिकेसन, हामीले येशूलाई हेरेर अगाडि बढ्ने कुरा हामी देख्दछौँ। हाम्रो जीवनमा धेरैवटा चुनौतीहरू हुन्छन् जसले चाहिँ हामीलाई निरन्तर अगाडि बढ्नलाई कहिलेकाहीँ समस्या दिन्छ, केही कुराहरूलाई हामीले ध्यान दिनुपर्ने हुन्छ, त्यसलाई सम्झनु पर्ने हुन्छ होइन। त्यस कारणले गर्दाखेरि हिब्रूका विश्वासीहरू सुसमाचारमा अझै फर्केर सही बाटो जानुपर्ने हुनाले हिब्रूमा प्रशस्तसँग त्यसको बारेमा लेखेको छ। विश्वासलाई मान्छेहरूले बेला बेलामा समय सापेक्ष बनाउँदै बदल्न थाल्छन्। जस्तो अहिले कति चर्चहरू तपाईँले थाहा पाउनुहुन्छ, विशेष गरी यो देशमा जसरी सरकारी नियमहरू संस्कृतिहरू बदलिँदै जान्छ, भाष्यहरू बदलिँदै जान्छ, मान्छेले कतिवटा कुराहरू भन्न थालेका छन्, मण्डलीमा पनि कति कुराहरू जोड दिन नसकिने यस्तो अवस्था आउँछ। तर परमेश्वरको वचनमा हामीले हेऱ्यौँ भने चाहिँ त्यो सबै कुरा चाहिँ डरलाग्दो स्थिति, त्यही हो ड्रिफ्टिङ। हामीले परमेश्वरको वचनमा ध्यान दिनुपर्छ, किनभनेदेखि यहाँ चाहिँ परमेश्वर आफै बोल्नुहुन्छ, सही कुरा के हो त्यसलाई पछ्याउनु पर्छ भन्ने कुरा चाहिँ हामीले देखिराखेका छौँ होइन। येशू प्रभुको बारेमा हामीले त्यही कुरा जोड दिएको हामी देख्छौँ। वास्तवमा मण्डलीको इतिहासमा धेरै पटक, जस्तो हामीलाई नजिकैको कुरा गर्दाखेरि 200-300 वर्ष अगाडि मार्टिन लुथरले, झन्डै 400 भयो होला झन्डै होइन, मार्टिन लुथरले चाहिँ रिफर्मेसन भनेर सुरु गरेको प्रोटेस्टबाट होइन, त्यसपछि अरू धेरै रिफर्म गर्नेहरू छन्। तर यो सबै कुराको मुख्य कुरा के हो भने बाइबलीय हुने, बाइबलमुखी हुने, बाइबलले चाहिँ के भनेको छ त्यसलाई बुझेर अगाडि बढ्ने। अनि यो कुरा चाहिँ तपाईँ र मेरो लागि हरेक दिन आवश्यकता छ, त्यो कुरा चाहिँ हिब्रूको पुस्तकले हामीलाई सिकाउँछ। हिब्रूमा विश्वासीहरू उनीहरूको पहिलाको यहुदी मतमा फर्काउनु खोजेको कुरालाई बचाइएको कुरा हामी त्यहाँ देख्छौँ। स्वभावमा मानिसहरू स्वभावैले चाहिँ स्वार्थ र घरिघरि आफ्नै इच्छा र आफ्नै कुरातिर फर्कने ध्यानलाई चाहिँ ध्यान दिनुपर्ने कुरालाई चाहिँ अलिकति बिराउने, यो चाहिँ जहिले पनि देखिन्छ। अनि आज पनि हाम्रो जीवनमा त्यस्तो कुराहरू आउन सक्छन्। त्यसको मतलब के हुन्छ, हामीमा कहिलेकाहीँ परीक्षा आउँछ, हामी कहिलेकाहीँ सानसानो कुरामा लड्न सक्छौँ, तर बाइबलमा अथवा हिब्रूकै पुस्तकमा पनि यो कुरा प्रष्ट लेखेको छ। त्यो के हो भनेदेखि, जब हामी लड्छौँ हामीसँगै भएको परमेश्वरले हामीलाई उठाउनुहुन्छ, पवित्र आत्माद्वारा हामीलाई फेरि डोर्याउनुहुन्छ, फेरि उहाँको बाटोमा डोर्याउनुहुन्छ। तर त्यसैले हाम्रो दौड चाहिँ हामीले निरन्तर येशूलाई हेरेर दौडनुपर्छ। वास्तवमा हिब्रूको पुस्तकमा सुरुदेखि अन्तसम्म कसरी क्रिस्चियन विश्वासलाई कायम राख्ने, हाम्रो विश्वासको दौड नसिद्धेसम्म हामी कसरी अगाडि बढ्ने भन्ने कुराहरूकै बारेमा डिटेलमा हामी पाउँदछौँ, होइन, पोइन्ट पोइन्ट तपाईँले देख्नुहुँदछ। अनि कसरी परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, धर्मी हुनुहुन्छ, असल हुनुहुन्छ, अनि उहाँले हामीलाई डोर्याउनुहुन्छ, उहाँको प्रतिज्ञा पुरा गर्नुहुन्छ, त्यस कारण हामी उहाँमा अगाडि बढ्नुपर्छ। येशूलाई हेरेर हाम्रो विश्वासको सुरु र अन्त गर्ने हुने, उहाँ सँगसँगै हामी अगाडि बढ्नुपर्छ भन्ने कुरा हिब्रूले सिकाइरहेको छ। हामी सबै कतिपटक विश्वासको सुरु गर्छौँ, फेरि लड्न सक्छौँ। कतिचोटि मान्छेहरू मानिलिउँ ठुलै समस्यामा परेको अनुभव हुन्छ, त्यो हाम्रो स्वभावमा भएको कुनै कमजोरी हो। त्यसैले कसैले पनि हामी चाहिँ पर्फेक्ट छौँ भन्न सक्दैन, तर हामी उठेर फेरि अगाडि बढ्नुपर्छ। कसरी हामी अन्तसम्म दौडनलाई पुरा गर्ने, अनि यो हिब्रूको पुस्तकमा हामीले यसको बारेमा शिक्षा डिटेलमा पाउँछौँ, जसले गर्दा हाम्रो लडाइँ, हाम्रो दौड हामीले पुरा गर्न सकौँ येशूलाई हेरेर, होइन। हाम्रो नजर जब यताउता जान्छ हामी लड्न सक्छौँ। त्यही कुरा कारणले कचोटि पैसाको लोभमा, कचोटि शारीरिक अभिलाषामा, कचोटि नबुझेर, कचोटि अलमल गरेर हामीमा परीक्षाको कारणले हामी यताउता लड्न सक्छौँ, तर हामी येशूतिर हेरेर फेरि उठ्न सक्छौँ। उहाँले हामीलाई सहायता गर्नुहुन्छ, हाम्रो विश्वासको दौडमा उहाँले फेरि हामीलाई अगाडि बढाउनुहुन्छ। किनभने येशू प्रभुले जुन चेलाहरूसँग व्यवहार गर्नुभएको थियो, तपाईँले अलिकति हेर्नुभयो भने, संसारमै हुनुहुँदाखेरि पत्रुसले त येशू प्रभुलाई तीनचोटि इन्कार गरेको। जब उहाँ बौरी उठेर आउनुभयो, पत्रुससँग भेट गर्नुभयो, सायद पत्रुसलाई अप्ठ्यारो लागिरहेको थियो होला, तर प्रभु येशू आफै गएर पत्रुससँग कुरा गर्नुहुन्छ। त्योभन्दा अगाडि पनि पत्रुससँग कुरा गर्दाखेरि, के तिमीले मलाई प्रेम गर्छौ भन्दै गर्दाखेरि, पत्रुसले यस्तो भूल गर्छ भने उहाँलाई थाहा थियो, तर उहाँले के गर्नुभयो, आफ्नो प्रेम देखाउनुभयो, दया देखाउनुभयो। परमेश्वरले हाम्रो कमजोरी जान्नुहुन्छ, त्यसैले त हामीलाई उहाँले फेरि उम्कने बाटो देख्नुहुन्छ। बाइबलमा लेखेको छ नि, हामीले सहन नसक्ने परीक्षा दिनुहुन्न, तर केही गरी परीक्षा आयो भने उहाँले हामीलाई उम्कने बाटो पनि दिनुहुन्छ। सबै आफ्नो हृदय फेरि येशूतिर खिचेर, हाम्रो हृदयलाई परिवर्तन गरेर फेरि उहाँको दौडमा हामी सम्मिलित हुन सक्छौँ। त्यसैको लागि हिब्रू 12:1-2 चाहिँ एउटा एप्लिकेसन, हिब्रू 1 हामीले हेऱ्यौँ भनेदेखि, तपाईँलाई मैले हिब्रू 1 कुरा 1 चाहिँ हेऱ्यौँ भनेदेखि, यहाँनिर यसरी यो वचन, यो पद हिब्रूको पुस्तक सुरु भएको छ, 1:2 यसरी लेख्छ, प्राचीन कालमा हाम्रो पिता पुर्खाहरूसँग अगम वक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो। पहिलो कुरा के छ यहाँ, यो सबै पुरानो नियमको कुरा भयो। प्राचीन कालमा पिता पुर्खाहरूसँग अगम वक्ताहरूद्वारा, जसरी बाइबलमा अगम वक्ताहरू प्रशस्त छन्, होइन, उनीहरूद्वारा धेरै कुरा बोल्नुभयो। सबभन्दा पहिला हामीले बाइबलमा नुहद्वारा बोलेको पाउँछौँ, त्यसपछि धेरै अरूद्वारा, अनि पुरानो नियममा सबै अगम वक्ताहरूको पुस्तकमा पनि सबै कुरा लेखिएको छ, विभिन्न किसिमले बोल्नुभयो। अनि यो सबै कुरा चाहिँ येशू ख्रिस्टको बारेमा उहाँले बोल्नुभएको थियो, यो सबै कुरा येशू ख्रिस्टको बारेमा थियो। त्यसैले पहिलो पोइन्ट हामीले जहिले पनि सम्झनु पर्ने के छ भने, बाइबल इज सेन्टर्ड इन क्राइस्ट, एभ्रिथिङ अबाउट बाइबल चाहिँ तपाईँ र मलाई उद्धार दिने जो ख्रिस्ट हुनुहुन्छ, उहाँले गर्ने काम र उहाँद्वारा हामी परमेश्वरको सम्बन्धमा आउने कुरा अनि उहाँ नै हाम्रो जीवन हुनुहुन्छ उहाँमा होइन जस्तो हामीले भन्दाखेरि म जहिले पनि यो भन्ने गर्थेँ येशु ख्रिस्टलाई हाम्रो जीवनमा एक नम्बर बनाउनु पर्छ यी दिनहरूमा बाइबल पढ्दा 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 प्रचार गर्दा मैले के बुझेँ भने उहाँ एक नम्बर मात्र होइन कि उहाँ चाहिँ सबै कुरा जिजस इज एभ्रिथिङ इन अस एभ्रिथिङ स्टार्ट्स इन जिजस थ्रु जिजस फर जिजस तपाईँ र म हाम्रो परिवारमा हुन्छौँ येशु प्रभुद्वारा उहाँमा हो त्यसैले उहाँ एक नम्बर होइन कि उहाँ त सबै कुरा हो यो उहाँलाई हामी एक नम्बर अर्को चाहिँ दुई नम्बर राख्नु भएन उहाँलाई त सबै कुरा हो त्यो कुरा हामीले बुझ्दो रहेछौँ किनभने क्रिस्चियन जीवन चाहिँ येशु ख्रिस्टद्वारा प्राप्त जीवन हो किन उहाँ नै हाम्रो वास्तवमा जीवन हुनुहुन्छ त्यसकारणले यहाँनिर कुरा के छ भनेदेखि परमेश्वर मानिसहरूसँग हामीसँग हाम्रो पिता पुर्खासँग अगमवक्ताहरूद्वारा बोल्नुभयो भने यहाँनिर अर्को के छ यहाँ यी आखिरी दिनहरूमा उहाँ आफ्नो पुत्रद्वारा हामीसँग बोल्नु भएको छ अनि यो चाहिँ यो आखिरी दिन भन्ने कुरा चाहिँ एउटा अर्को विषय हो के हो यो आखिरी दिन कहिले हो यो आखिरी दिन यो आखिरी दिन चाहिँ जबदेखि पेन्टिकोस्ट अथवा येशु प्रभु अन्तिम भोज त्यहाँदेखि उहाँ स्वर्ग जानुहुन्छ अथवा क्रुसमा मरेर स्वर्ग जानुहुन्छ त्यसपछि पवित्र आत्मा आएर मण्डली सुरु हुन्छ यो मण्डली सुरु हुनेदेखि अब येशुको दोस्रो आगमन छ यो आखिरी दिन हामी आखिरी दिनमा पर्खिराखेका छौँ वी डोन्ट नो हाउ मेनी डेज इभन वी डोन्ट नो हाउ मेनी आवर्स यो कसैले थाहा नभएको अनप्रेडिक्टेड कुरा हो त्यही कारण त हामी सधैँ तयार रहनुपर्छ त खुसीको कुरा के छ भने नि इट इज फिनिस्ड सबै कुरा सिद्धिएको छ उहाँले गरिसक्नुभयो तपाईँहरू मेरो हातमा बल छ कि हामीले येशुलाई आफ्नो जीवन दिएर भरोसा गर्ने त्यति मात्रै होइन त्यसैले उहाँको पुत्रद्वारा हामीसँग बोल्नुभयो अनि पुत्रलाई नै उहाँले सबै कुराको उत्तराधिकारी नियुक्त गर्नुभयो उहाँद्वारा नै समस्त सृष्टि रच्नुभयो उहाँकै निम्ति भनेर कलसी एक अध्यायमा हामी पढ्छौँ सबै कुरा देख्ने नदेखिने दृश्य अदृश्य सबै परमेश्वरले बनाउनु भयो येशु ख्रिस्टद्वारा र ख्रिस्टकै निम्ति त्यस कारण तपाईँ र म उहाँको निम्ति त्यसैले यहाँनिर एउटा कुरा हामीले बुझ्नु के पर्यो भने यो बोल्ने चाहिँ परमेश्वर हुनुहुन्छ त्यस कारण सुरुमा मैले अघि भनेको जस्तै परमेश्वरले हामीलाई उहाँको पुत्र येशु ख्रिस्टको बारेमा पहिला अगमवक्ताहरूद्वारा अनि आखिरी दिनमा आफ्नो पुत्र येशुद्वारा बोल्नु भएको छ यी कुरालाई गम्भीर प्रकारले हामीले ध्यान दिनुपर्छ यदि हामीले ध्यान दिएनौँ भने हामी अल्म लिन सक्छौँ होइन त्यसकारण यो किनभनेदेखि यसलाई ध्यान किन दिनुपर्छ भने यो परमेश्वर आफै बोल्नु भएको कुरा हो त्यस कारणले हाम्रो वचन जो हाम्रो अगाडि छ परमेश्वरको वचन हाम्रो प्रभु जहाँ बोल्नु भएको छ अरू कुनै संसारको धर्ममा छैन जहाँ परमेश्वरको आवाज सुनिन्छ त्यस कारणले अर्को एउटा महत्त्वपूर्ण कुरा के छ भने नि ख्रिस्ट येशूको सम्बन्धमा आएपछि पवित्र आत्माद्वारा उहाँको वचनहरूद्वारा अब उहाँसँगै हाम्रो सम्बन्ध हुँदै गर्दा उहाँको सङ्गतिमा आउँदाखेरि येशु प्रभु पवित्र आत्माद्वारा हामीसँग दिनदिनै बोल्नुहुन्छ उहाँको आवाज हामी त्यहाँबाट सुन्छौँ आज सो यो अर्को पोइन्ट हो त्यस कारण तपाईँ र म क्वाइट टाइम भन्छौँ नि वास्तवमा यो तपाईँले कतिको गर्नुभएको छ रेगुलर नहोला ट्राई इट तर कसरी भने त्यो जुन बेलामा येशूलाई सम्झेर तपाईँले क्वाइट टाइम बिताउनु शान्त समय बाइबल अनि तपाईँको हृदय पुरा समर्पित केवल उहाँलाई विचार गरेर त्यतिखेर उहाँसँग समय बिताउन थाल्नुभयो भने कति धेरै मानिसहरूको गवाही मैले सुनेको छु कि जसले यसरी क्वाइट टाइम बिताउँछ उनीहरूको जीवनमा चमत्कारिक रूपान्तरण भएको कुरा हामी सुन्छौँ अनि तपाईँ र मलाई पनि परमेश्वरको आवाज त्यहाँबाट आउँछ होइन वास्तवमा आजको लागि परमेश्वरको सन्देश येशु ख्रिस्ट नै हुनुहुन्छ हामीले अरूलाई बाँड्नुपर्ने कुरा पनि ख्रिस्ट नै हो तपाईँ र म गवाही हुनुपर्ने कुरा पनि ख्रिस्ट नै हो येशु ख्रिस्ट जो हुनुहुन्छ उहाँको बारेमा हामीले हुनुपर्ने हो अनि वास्तवमा विश्वासको डेफिनेसनको कुरा अघि हामीले हेरेको थियौँ एउटा व्यक्तिसँग अर्को व्यक्तिको भरोसा ट्रस्ट होइन त्यो चाहिँ विश्वास हो भनेको चाहिँ जब तपाईँ र म येशु प्रभुलाई ट्रस्ट गर्न थाल्छौँ नि, तपाईँ जेसुकै गर्नुहोस्, चौबिसै घन्टा आत्मामा तपाईँ र मसँग उहाँ हुनुहुन्छ, तपाईँले ए प्रभु भन्दा उहाँ त्यहीँ हुनुहुन्छ। अब त्यसरी विचार गर्दा त के हुन्छ, हामी चौबिसै घन्टा हरेक सेकेन्ड उहाँलाई विचार गरेर जिउँछौँ नि, त्यसपछि अरू खालको कुरा त हाम्रो जीवनमा आउनै सक्छ, कसैको बारेमा कुरा काट्ने, कसैलाई गर्व गर्ने, कहिले रिसाउने, कहिले काहीँ झर्किने, यो सबै कुरा हुँदैन नि, किनभने जिसस इज देयर, हि इज लभिङ, हामीलाई उहाँको जीवनले भरपूर पारिराख्नु भएको छ, परमेश्वरको कुराले भर्नु भएको छ, होइन? त्यस कारणले त्यो कुरो हामीले विचार गर्नुपर्छ। त्यसैले हेब्रूको पुस्तक कुनै दिन पढ्यौँ भने हामी राम्रोसँग हेर्नेछौँ, अनि यहाँ वास्तवमा पाँचवटा चेतावनीहरूको बारेमा हिब्रूको पुस्तकमा लेखिएको छ। अहिले हामीले पढेको त्यो हिब्रू 12 चाहिँ त्यो चाहिँ एउटा एप्लिकेसन हो, थुप्रै एप्लिकेसनहरू यहाँ पाउँदछौँ। तर आज हामीले सिक्न खोजेको कुरा चाहिँ के हो भनेदेखि, क्रिस्चियन जीवन एउटा दौड जस्तै हो, अनि हामीले धीरजताका साथ, हाम्रो दौड्ने व्यक्तिले के गर्छ, निशानामा मात्र होइन कि त्यो निशाना पछि पाउने इनामलाई पनि हेरेर दौडिरहेको हुन्छ। त तपाईँ र म जो निशाना येशु हुनुहुन्छ, येशुलाई हेरेर र हामीले प्राप्त गर्ने येशुको सम्पूर्ण आशिष हो, होइन? आखिरी विश्वासद्वारा त अहिले नै प्राप्त गरिसकेको कुरा पनि हामीले हेर्छौँ, होइन? अनि हामीले परमेश्वरको कुरामा ध्यान दिनुपर्छ, उहाँको पुत्र येशु अथवा अगम वक्ताहरू जो पुरानो नियममा बोल्नुभएको छ त्यसलाई ध्यान दिएर हेर्नुपर्छ, किनभनेदेखि यी कुराहरूद्वारा सर्वशक्तिमान परमेश्वर आफै बोल्नु भएको छ, त्यसैले त्यसलाई उच्च महत्त्व दिएर ध्यान दिनुपर्छ, त्यस अनुसार आफैलाई हामीले आज्ञाकारी बनाउनुपर्छ, हामीले उहाँबाट जे सुन्छौँ हाम्रो पूर्ण ध्यान त्यसैमा केन्द्रित गर्नुपर्छ, हामी उहाँतिर फर्कनुपर्छ, ती कुराहरूबाट दाहिने बायाँ तर्कनु हुँदैन। वास्तवमा भजन सङ्ग्रह लेख्ने दाउदले भजन सङ्ग्रह एकमा परमेश्वरको वचनलाई रात दिन ध्यान दिने कुरा त्यहाँ लेखेको छ, अनि त्यो चाहिँ एउटा नदीको किनारमा रोकेको बोट जस्तो हुन्छ, रोपेको बोट जस्तो, जहाँ चाहिँ सधैँ पात हरियाली लटरम्म हुन्छ, फल दिने सिजनमा फल दिन्छ। भनेको चाहिँ तपाईँ र मेरो जीवन चाहिँ परमेश्वरको वचनमा हुन्छ, अनि वास्तवमा व्यवस्थाको पुस्तकमा पनि यसको बारेमा धेरै कुराहरू लेखिएको छ, परमेश्वरको वचनमा ध्यान दिने बारेमा, होइन? त्यसैले परमेश्वर हामीसँग बोल्नुहुन्छ, त्यसैले त्यो एकदमै मूल्यवान सन्देश हो, त्यसमा हामीले ध्यान दिनुपर्छ, अनि त्यो चाहिँ विश्वासद्वारा दौडिने दौडको निम्ति परमेश्वरको वचन महत्त्वपूर्ण छ, परमेश्वरको वचनमा हामीले विश्वास गर्नुपर्छ। कहिलेकाहीँ मान्छेहरूले ध्यान नदिँदा, मैले अघि एउटा जहाजको उदाहरण दिएको थिएँ, अब मेरो चाहिँ मेरो विवाहको औँठी है, धेरै जस्तो फुकाले पनि छैन, यहीँ छ, कतिजना मान्छेको कुरा सुनेको छु मैले, विवाहको औँठी चाहिँ कहाँतिर पौडी खेल्दा कहाँ के गर्दा हरायो, त्यो अलिकति ध्यान नदिएको कुरा भयो नि, होइन? त्यो अलिकति दुःखलाग्दो कुरा हो, होइन? तपाईँले हराउनु भएको छ भने दुःख नमान्नुहोस्, सायद हामीले साइज ठिक पार्नुपर्छ, मेरो चाहिँ एकदम ठिक साइजको छ क्या, त्यसो भएर त्यतिखेर पातलो थिएँ, अहिले अलिकति ठुलो भएर निस्किँदा निस्किँदैन। एनिवे, त्यस्तै ध्यान दिने कुरा हो, जब हामी ध्यान दिँदैनौँ हामी तर्कन्छौँ, हामीबाट हामी चिप्लन्छौँ, त्यो कुरा चाहिँ विवाहको औँठीबाट पनि तपाईँलाई म सम्झाउने विचार गरेको थिएँ, अलिकति ध्यान दिनु पऱ्यो होइन, त्यसलाई त्यो हराउला त्यो भनेर, होइन? अब औँठी भन्दा पनि हामीले गरेको प्रतिज्ञा हो, होइन? सुरुमा जसरी गरेको छ त्यसरी दिनदिनै जिउनु पऱ्यो, त्यसैले परमेश्वरमा हामी भरोसा गरेर जिउनुपर्छ, नत्र हामी ड्रिफ्ट हुन सक्छौँ। अनि एक दुईवटा बाइबलको पदमा पढ्न चाहन्थेँ तपाईँलाई, त्यसपछि हामी सिद्धाउँछौँ। यहाँ यो हिब्रू 1:3-4 पनि मैले पढ्छु, उहाँ नै परमेश्वरको महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ को येशु प्रभु, होइन? अनि अघि हिब्रू 12 चाहिँ उहाँलाई हेरेर दौडिने भनेको छ, यहाँ चाहिँ येशु नै परमेश्वरको प्रतिबिम्ब, दुरुस्तै परमेश्वर प्रतिरूप हुनुहुन्छ, सम्पूर्ण विश्वलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ, पापको शुद्धि गर्नु भएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च सिंहासन स्थानमा उहाँ विराजमान हुनुभयो, जसरी उहाँले प्राप्त गर्नुभएको नाउ स्वर्गदूतहरूभन्दा उच्च छ भन्दा चाहिँ यो भन्न खोजेको चाहिँ उहाँको नाउ भन्दा माथि अरू नाउ छैन होइन त्यसरी नै उहाँ तिनीहरूभन्दा अझ उच्च ठहरिनु भएको छ येशु प्रभुको बारेमा। त्यस कारण जहिले पनि बाइबलको केन्द्र तपाईँहरू मेरो विश्वासको केन्द्र हामीलाई आशिष दिनुहुने चाहिँ येशु प्रभु हुनुहुन्छ। अनि अघि सुरुमा मैले यो कुरा भन्न खोजेको थिएँ, यो म धेरैचोटि भन्ने गर्छु, गलाती 2:20 वास्तवमा तपाईँ र मेरो विश्वास ख्रिस्टसँगै हुँदाखेरि चाहिँ ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु। पावलले भन्छ जब अब उपरान्त जिउने म होइन, ख्रिस्ट ममा जिउनुहुन्छ, अहिले म शरीरमा जुन जीवन जिउँछु त्यो म परमेश्वरको पुत्रमा राखेको विश्वासद्वारा जिउँछु जसले मलाई प्रेम गर्नुभयो अनि आफैलाई मेरो निम्ति अर्पण गर्नुभयो। यहाँ महत्त्वपूर्ण कुरा के छ भनेदेखि ख्रिस्टसँगै क्रुसमा टाँगिएको भनेको चाहिँ संसारको सबै कुराहरू मेरो निम्ति केही होइनन्, येशूको कुरा मात्रै। अब म मेरो इच्छाको लागि होइन, उहाँको निम्ति जिउँछु। वास्तवमा यो ख्रिस्चियनको जीवन यो हो होइन। त्यसपछि यहाँ के छ, परमेश्वरको पुत्रमा राखेको विश्वासद्वारा म जिउँछु। येशू प्रभुमा हामीले विश्वास गर्छौँ, पारख गरेर हेर त परमेश्वर कति भलो हुनुहुन्छ, उहाँमा हामीले विश्वास गर्छ। बाइबलमा येशू प्रभु यो संसारमा हुँदाखेरि कति मानिसहरूको घटनाहरू हामी भेट्छौँ होइन, एकजना त्यो अन्य जाति कुनै एउटा शासक के भन्छ उसको छोरा उसको नोकर हो के अरे बिरामी हुन्छ, अनि येशूलाई उसले भन्छ तपाईँ जानु पर्दैन यहाँबाट भनिदिनुहोस् भन्छ, अनि त्यसको विश्वासको येशू प्रभुले सराहना गर्नुहुन्छ। वास्तवमा येशू प्रभुले त्यस्ता व्यक्तिहरूको विश्वासको बारेमा प्रशंसा गर्नुभएको धेरै व्यक्तिहरू छन्। त्यस कारणले यस्तो विश्वास चाहिँ इजरायलीको घरानामा भए हुन्थ्यो भनेर पनि भन्नुहुन्छ। त्यस कारण हाम्रो विश्वास चाहिँ परमेश्वरको पुत्रमा हुनुपर्छ, उहाँमा भरोसा गर्नुपर्छ, किनभने उहाँ चाहिँ सर्वशक्तिमान हुनुहुन्छ होइन, अनि उहाँ चाहिँ बौरी उठेर हाम्रो निम्ति प्रार्थना गरिरहन्छ। अनि यहाँनिर के छ भने जसले मलाई प्रेम गर्नुभयो, येशू प्रभु हामीलाई प्रेम गर्ने प्रभु हुनुहुन्छ अनि आफूलाई हाम्रो प्रेमको कारणले हामीलाई अर्पण गर्नुभयो। अघि हिब्रू 12:1-2 हेर्दाखेरि त्यो उहाँको सामु राखेको आनन्दलाई हेरेर उहाँ चाहिँ त्यो दुःख भोग्न तयार हुनुभएको थियो। अनि तपाईँलाई मैले अघि यो पढिसकेँ यहाँ रहेछ, अनि यहाँनिर चाहिँ परमेश्वर जो कृपामा धनी हुनुहुन्छ उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रिस्टसँगै जीवित पार्नुभयो, अनुग्रहबाट नै उहाँले उद्धार हामीले उद्धार तिमीले उद्धार पाएका छौ, उहाँसँग हामीलाई उठाउनु भयो अनि स्वर्गीय स्थानमा ख्रिस्ट येशूसँग बसाल्नु भयो। जतिले येशूलाई विश्वास गर्छन् उहाँले उठाइसक्नुभयो, बसालिसक्नुभयो, यो अर्को पोइन्ट हो बाइबलमा होइन। त्यस कारणले विश्वासको लडाइँ अथवा दौड चाहिँ येशूलाई हेरेर दौडने कुरा है, अनि हिब्रूको पुस्तकमा हामी त्यो देख्छौँ, येशू प्रभुको अनुसरण गर्ने कुरा। हामी आजलाई यहीँ राख्छौँ, आशा छ।